لبیک یا سیدا اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الحمدللہ رب العالمین الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد وآلہ الطیبین الطاہرین المعصومین ولعنۃ اللہ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین اما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم ومن يخرج من بيته مهاجرا إلى الله ورسوله ثم يدركه الموت فقد وقع أجره على الله وكان الله غفورا رحيما صلوات بيدي محمد عليه آپ سے گزارش کریں گے بانیان مجلس کے مرحومین اور اپنے مرحومین اور تمام شہداء کو شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا بسم اللہ صلوات عنایت فرما دیجیے گا محمد علی محمد پر ایک بار اور اس سے بہتر انداز میں بلند آواز سے عزیزان محترم آج بھی جناب زید کی علمی شخصیت پہ بات کریں گے واضح ہو جائے گا مگر ایک بات پہلے آپ کو بتا دیں کہ صرف یہ جو ایک پہلو ہے نا علمی شخصیت یقین کر لیں میری بات کا صرف یہ ایک علمی پہلو اس پر پورے کے پورے اشرے ہو سکتے اتنا میٹر یا مواد موجود ہے جناب زید کی علمی شخصیت دلائل کے ساتھ لیکن میری مجبوری کیا ہے کہ چند مجلسیں اس میں مجھے ایک ایک دو دو مجلسیں بھی پوری نہیں ان موضوعات کو دینا پڑ رہی ہیں تاکہ صرف اس لیے کہ آپ تک کچھ بات پہنچ جائے یہ جناب زید کیا ہے یہ کوئی اچانک پیدا ہونے والا کردار نہیں تھا کہ جس پہ کوئی ظلم ہوا یا جس پہ کوئی زیادتی ہوئی اور سب وہ ایک دم جوش میں آ کے بہادر انسان تھے امام سجاد کے بیٹے تھے مولا کائنات کے پوتے تھے امام حسین کے پوتے تھے لہذا انہیں قیام کیا سر نے جھکایا شہید ہو گئے نہیں ایسا نہیں ہے یہ اتنا بڑا فقیہ اور اتنا بڑا عالم ہے کہ جو نام میں نکال رہا تھا 25 کے قریب ایسے علماء اہل سنت کے جن کو اپنی فقہ میں امامت کا درجہ حاصل ہے مثلا جیسے میں نام لیتا ہوں نا آپ نے سب نے سن امام شافعی امام حنبل امام نسائی امام تبری وہ ان ائمہ اربع کی ان کے نہیں ہم بات کر رہے ہیں وہ جو چار امام میں ویسے عرض کر رہا ہوں کہ ان کو بھی امام کہا جاتا ہے یعنی فقہ میں تاریخ میں امام بیہقی یہ سب اہل سنت کوئی نہیں ان سب نے جناب زید سے روایات کو نقل کیا ہے احادیث کو اپنی کتابوں میں احادیث کی کتابوں میں سب نے نقل کی اس سے بھی زیادہ ہوں گے میں عرض کر رہا ہوں جو میں نکالنے میں کامیاب ہوا ہاں ایک فرق ہے وہ فرق یہ ہے کہ انہوں نے صرف وہ روایات لیں کہ جن سے ان کو کوئی ضرر نہیں پہنچتا سمجھ گیا میری بات ضرر نہیں پہنچتا وضو کی حدیث لے لی نماز کی حدیث لے لی حج کے کسی رکن کی حدیث لے لی لیکن یہ تو طے ہوا نا کہ ان کے نزدیک جناب زید ثقہ ثقہ تو سمجھتے ہیں نا آپ ان کے نزدیک جناب زید کیا ہیں ثقہ یعنی سچے راوی ورنہ وہ روایت نہیں لیتے نا اگرچہ کہ ایک دو نے شکوک و شبہات بھی لکھے پھر اس کا حاشیہ بھی لکھا سب لکھا کچھ نے رد کر دیا لیا ہی نہیں وہ حدیث ان سے کہا کہ نہیں معاذ اللہ یہ تھے اپنے دیوا دعوے میں جھوٹے تھے یوں تھا ہوں تھا وہ تو پتہ نہیں کیا کیا ان کے بارے میں لیکن نہیں لی لیکن باقی سب نے جناب زید سے روایت لی اکثریت نے روایت لی اور پھر اپنے راویوں کا تو آپ چھوڑ ہی دیجیے نا ہمارے تو ماشاءاللہ سب نے علامہ حر عاملی نے جو کمپائل کیا احادیث کو وسائل الشیعہ کی صورت میں پھر ایک عالم کا نام آ جاتا ہے میں کروں کیا मेरी मजलिस में तो भाई यही होता है कि उलमा के नाम आते हैं जिनसे चिढ़ते हैं लोग, अब मैं क्या करूं, आप चिढ़ते हैं तो चिढ़ा कीजिए, मेरे पास तो उन्हीं से मिलता है, इन लोगों से तो मुझे कुछ मिलता नहीं, जो मुझे मिलता है वो उलमा से मिलता है। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। तो अल्लामा हुर्रे आमली ने बाकायदा से हदीसें नकली नहीं की, एक कहलाती है तखरीज तहकीक, ये सब उन्होंने किया उनकी हदीस में। जनाबे जैद से जो रिवायत है उन पर हुर्रे आमली, अब तो आप लोग जाते रहते हैं माशाल्लाह ज़ियारत पे, मानते हैं ना सहन इनकलाब में जो मकबरा है हुर्रे आमली है, वो मकाम है उनका, कि वहाँ जमात भी होती है, वहाँ उनका रोज़ा भी है, मजलिस भी अब भी होती है, लेकिन पहले बाकायदा मजलिस होती थी, पाकिस्तानी हिंदुस्तानी सब जाके वहाँ मजलिस करते थे, बस माशाल्लाह पढ़ने वाले कुछ ज़्यादा हो गए, सुनने वाले कम हो गए, लिहाजा वो हमारा सिलसिला वहाँ ख़त्म हो गया मजालिस का। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। चलिए तो हमारे यहाँ तो है ही, उनका सिलसिला मौजूद है बराबर मुतवातिर रिवायात के साथ है। इल्मी अजमत के ऊपर आज हम आपसे, मैंने कहा ना कि इतना है कि मैं अर्ज़ नहीं कर सकता आपकी खिदमत में, मगर कहते हैं वही मुश्ती मुश्ती असखर वारे, ज़रा सा आपको आटे में से नमक निकाल के आपको हम दे देंगे और वो आपके लिए उतना भी काफ़ी होगा इंशाल्लाह, उतना ही काफ़ी होगा कि ये कितना बड़ा आलिम। सुनिए याद रखिए, मुसलमानों में सैकड़ों फ़िरक़े बने हैं, 72 या 73 के चक्कर में ना रहिएगा आप, 72 73 तो बाकी रहे ना, इनमें भी बहुत सारे बने लेकिन वो फ़िरक़े नहीं, वो समझ लीजिए कि फिरके फिरकियाँ बनी। क्या बनी? फिरके फिरकियाँ, मतलब एक मकतब है कोई भी, किसी का नाम नहीं लेते, या आप नाराज़ हो जाएंगे या दूसरा नाराज़ हो जाएगा, वो एक मकतब है, उस मकतब में फिर बड़े बड़े माशाल्लाह मोजिदीन पैदा होते, मोजिद मोजिद। ये मोजिद क्या है? ये वो चीज़ें ईजाद करते हैं कि जो ना अल्लाह का हुक्म है, ना रसूल का हुक्म है, ना किसी इमाम का हुक्म, मुजिद, दीन में नई नई ऐजादात इन्वेंशन, ये इनका शौक होता है, ये चीज़ें निकालो, ये चीज़ें डालो, ये डालो, ये निकालो, ये इसी में चक्कर में लगे रहते हैं, कभी कभी लाशौरी तौर पे और कभी शौरी तौर पे एक मंसूबे के तहत ऐसा करते हैं, ठीक। लेकिन जो मुसलमा फ़िरक़े तो याद रखिएगा कि उनमें ज़ैदिया फ़िरक़ा है। दो तीन चीज़ें आज आप तक इंशाल्लाह पहुंचाएंगे, आप आमादा हैं ना सुनने के लिए, मतलब काम का है। देखिए ज़ैदिया फ़िरक़े से पहला तस्वुर जहन में ये आता है कि जनाब ज़ैद से, ज़ैद ने कोई गिरोह बनाया था वो ज़ैदिया, और जितने भी ज़ैदी हैं ये सब ज़ैदिया में से निकल के इधर ज़ैदी बन गए, आधे ज़ैदी उधर ज़ैदिया हो गए, आधे ज़ैदी इधर आ गए। नहीं, याद रखिए कि ज़ैदियों का ज़ैदिया फ़िरक़े से कोई ताल्लुक़ नहीं है, ज़ैदियों का, या वास्ती हमारे यहाँ कहते हैं आबिदी हैं, हुसैनी भी हैं, हसन बहुत सारे हैं ना, इमाम सज्जाद की औलाद माशाल्लाह, मुख्तलिफ अनावीन के तहत सादात हैं, हुसैन असगर की औलाद फला औलाद, वो आबिदी भी हैं, हुसैनी भी हैं, हुसैनी सादात भी असम ज़ैदी हैं, और गिलानियों की भी जो असरत है ना, वो अक्सरियत जो है गिलानियों की वो भी अक्सरियत बात ज़ैदी है, गर्देजियों की अक्सरियत भी ज़ैदी है, क्योंकि वो जो वहाँ हैं वो यूसुफ़ गर्देजी जिनका रोज़ा है ना मुल्तान में, अगर आप कभी गए हैं, यकीनन गए होंगे, पता नहीं वहाँ गए कि नहीं गए, और गए हैं तो वो आपने उनका शजरा पढ़ा कि नहीं पढ़ा, तो वो भी ज़ैदी है ना, ज़ैदियों की तरह। तो ज़ैदी अलग है, ज़ैदिया फ़िरक़ा ये अलग, ज़ैदिया फ़िरक़े का ज़ैदी से कोई ताल्लुक़ नहीं है। ये कैसे बनाया अभी बता देते हैं आपको, ये ना जनाब ज़ैद ने बनाया, ना उनके बेटे यहया बिन ज़ैद ने बनाया, ना उनके बेटे हसन बिन यहया बिन ज़ैद ने बनाया। खुलासा पहले बता दें, तफसीलात तो बाद में आ ही जाएंगी, ताकि जहन में आपके फांस चुभी ना रह जाए, हल्का सा एक मुकदमा जिसको कहते हैं बना के आपको दे देते हैं, आपके हवाले करते हैं कि हुआ ये कि ना जनाब ज़ैद ने इमामत का ऐलान किया, ना उनके बेटे ने अपने बाप की इमामत का ऐलान किया, नहीं बल्कि ये सब के सब किसकी तरफ रुजू कराते रहे, इमाम जाफर सादिक अलैहिस्सलाम की तरफ। साफ साफ जब आपसे सवाल किया गया तो साफ साफ जवाब दिया आपने कि मेरा भतीजा जाफर सादिक हम सब यानी हम आले मोहम्मद का पेशवा भी है, हमारा इमाम भी है, और जितने भी अहकाम इलाही हैं हम उसमें उसकी इताअत करते हैं, अहकाम शरी का इख्तियार सब का सब जाफर سعد، کوئی ایک مقام بھی نہیں، جناب زید نے ہر جگہ تاکہ غلط فہمی نہ ہو، غلط فہمی نہ ہو، میں امام نہیں ہوں، میں امام نہیں ہوں، قیام کرنے کی وجوہات میں بتاؤں گا کتنا بڑا عالم. اب سنیے، زیدیہ فرقے کی بنیادیں مضبوط کیوں؟ شاید یہ ان کا خلوص تھا کہ آج 13 صدیوں کے بعد کل و شین یرجو الا اصلہی، وہ سارے زیدیہ فرقے نے پلٹنا شروع کر دیا ہے، حوثیوں نے پلٹنا شروع، یہ حوثی جو آپ سنتے ہیں سب نے پلٹنا شروع کر دیا، واپس اس طرف آنا شروع ہے. کیوں؟ ان کا یہی عقیدہ تھا جو بعد میں بنا. جناب زید نے یہ عقیدہ نہیں دیا، سمجھیے گا میری بات کو، انہیں نے عقیدہ نہیں دیا، ان کا عقیدہ بنا بعد میں، جناب زید کی شہادت کے بعد، جناب یحیی بن زید کی شہادت کے بعد، جناب زید کے پوتے حسن بن یحیی بن زید کی شہادت کے بعد ان کا ایک عقیدہ گروہ کا شدت پسند ہو گیا، وہ ظلم سہتے سہتے سخت ہو گیا اپنے نظریات میں، کہ اور جب اس نے دیکھا کہ ائمہ طاہرین میں سے کوئی قیام نہیں کر رہا، ہے نا، جیسے ہمارے یہاں ایک منٹ میں ناراض ہو جاتے ہیں کہ فلاں صاحب کیوں نہیں بولے، فلاں کیوں نہیں بولے، فلاں اس میں میدان میں، ارے بھائی تھوڑا صبر کر لو، معلوم تو دے وہ حالات ہیں کیا کیا نہیں. خیر بہرحال وہ ایک گروہ الگ ہو گیا غصے میں، اس نے کہا نہیں، اگر امام ہوتے تو یہ قیام کرتے. اب دیکھا آپ یہ نظری کب شروع ہو رہے ہیں، یہ آپ کی شہادت کے 20 سال 30 سال کے بعد. جناب زید نے ایسا کوئی نظریہ نہیں دیا، وہ کھڑے ہوئے امامت کے خلاف کہ ہم امام نہیں مانتے ان کو. امام وہ ہوتا ہے جو قیام بالسیف کرتا ہے. یہ آپ کو خلاصہ بتا رہے ہیں، ان کے عقیدے نظریات بہت ہیں، بہت زیادہ کتابیں ابھی بتاتے ہیں نا ان کی بنیادیں کتنی مضبوط تھیں اور آج تک ہیں زیدیہ کی. ایسے تھوڑی وہ کتنے ہی ممالک میں ان کی حکومتیں قائم ہوئی تھی بھائی، زیدیوں کی یمن میں آج تک تھی 1996 میں، اثر اب بھی ان کا ہے لیکن حکومت کی حیثیت سے نہیں. زیدیہ حکومت کہلاتی تھی، زیدیہ انگریزوں سے لڑتے رہے، 1900 سے لڑنا شروع کیا، 1962 تک جوتے مار مار کے انگریزوں کا برا حشر کر دیا تھا، جیسے آج مار رہے ہیں نیٹو کو. ان کی 1100 سال کی تاریخ یمنیوں کی، ان زیدیوں کی، حوثیوں کی لڑائی کی ہے، جنگ کی ہے. شاید کسنجر یا کوئی اور لکھ کے گیا ہے، میں نے پڑھا ہے لیکن اب ذہن نہیں، کیونکہ ذہن میں نہیں آ رہا، کیونکہ بہت عرصے پہلے میں نے پڑھی تھی وہ کوٹنگ، جس میں اس نے کہا تھا، یعنی اپنی امریکہ کی حکومت کو مشورہ دیا تھا، ان خبیصوں کو مشورہ دیا تھا کہ دیکھو دو زمینوں پہ داخل نہ ہونا، وہاں داخل ہونے کا راستہ ہے، واپسی کا نہیں ہے، واپسی کا نہیں ہے. تم تھک جاؤ گے وہ نہیں تھکیں گے، تم لڑتے لڑتے تھک جاؤ گے وہ لڑتے لڑتے نہیں تھکیں گے. تو پہلے نمبر پہ اس نے نام لکھا تھا، ایک کبھی یمن میں داخل مت ہونا. یمن میں آپ کو اچھی نہیں لگی بات میری، چلیں صلوات بھیج دیجئے محمد آل محمد پر. اب کل سے میں بھی اپنے ساتھ 10-12 لایا کروں گا، اب مجھے آپ کا سمجھ میں آ گیا، 36 سال بعد آج سمجھ میں آ گیا. اچھا گزارش کر رہے ہیں، تھوڑا تھوڑا سا آگے تشریف لائیے، ہمیں بات کرنے میں آسانی ہو جائے گی. آئیے تھوڑا تھوڑا سا آگے آ جائیے. اللہ اکبر یا رسول، یا جزاک اللہ بیٹا پالی دے. میں نعرے وارے نہیں مانگتا بھائی، کچھ سانس تو لو، ایسا لگتا ہے سب سکتے میں بیٹھے. ایسا بھیانک پڑھ رہا ہوں کیا میں؟ میں تو ہمیشہ سے ہی ایسا پڑھتا ہوں میرے دوستو. وہ ایک واقعہ یاد آ گیا، آیت اللہ محسن قراتی بیمار ہیں، ضعیف ہو گئے، دعا کریں اللہ ان کا سایہ سلامت رکھے. با انتہائی انقلابی، انتہائی بڑا مدرس، ایسا پرکشش، جاذب مقرر میں نے نہیں دیکھا اپنی زندگی میں، کیونکہ میں تو براہ راست ان کے دروس میں بھی شریک رہا ہوں. وہ پاکستان کے دورے پہ آئے تھے، اب یہ بات ہو گئی 30-35 سال پرانی. تو جہاں خطاب کرتے تھے کسی شہر میں جہاں جاتے تھے، تو ہمارے ماشاءاللہ جیسے مجمع ہے، وہ وزائل کی کوئی بات کہتے مجمع خوب. اب یہ ڈر گئے پہلی بار کہ یہ کیا ہوا، مجمع کو کیا ہو گیا، وہ گھبرا گئے. تو ساتھ جو ہمارے پاکستانی علماء تھے، ان میں ہمارے دوست کا نینی آغا، یہ ایسے ہی کرتے تھے. وہ مجھے کیوں کرتے ہیں یہ ایسے؟ ان کا بھائی جب ان کو کوئی بات سمجھ میں آتی ہے نا تو یہ ایسی شور کرتے ہیں. یہ واہ واہ واہ. اچھا یہ بات ان کے ذہن میں رہ گئی، وہ عادی ہو گئے. پھر وہ جہاں بھی جس شہر میں گئے، لاہور گئے، کراچی گئے، اسلام آباد گئے، جہاں بھی گئے، अब उनको मजा आ रहा है कि भाई हाँ इनको समझ में आ गई। तब मुतरजिम जब बताता उनकी तकरीर, नीचे से लोग नारे लगाते हैं, वाह 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 वाह। पहले तो डर गए, ये होता क्या इनको, ये क्या करते हैं ये सारे खड़े होके, क्योंकि वहाँ का तो माहौल नहीं है ना, वहाँ का तो माहौल ऐसा है जैसे मेरे सामने आप बैठे, तो इस किस्म का माहौल है। तो अब वो जनाब उनको भाई ये क्या हो। अब जब वो वहाँ गए तो वो दर्स मैंने सुना टीवी पे बराए रास्त, वो किसी हर हफ्ते जाते थे किसी इदारे के कारकुनों को जमा किया जाता था और एक घंटे का उनका लेक्चर होता था, ये दस्तूर था। ये मेरा ख्याल है 30-35 साल तक ये सिलसिला उनके दुरूस का चलता था कि दोपहर में एक घंटे का वक्फा हो जाता था उस दफ्तर में, इदारे में, बैंक में, कहीं भी, रेलवे में कहीं, और वो सब जमा हो रहे हैं, एक हॉल ऑडिटोरियम बना उनका थे। वहाँ उन्हीं ने कोई बात की और उसके बाद उन्होंने पूछा फहमी दी, यानी पूछ रहे समझ गए। अब लोग ऐसे बैठे वो तो सुनने के आदि, वो सुन रहे हैं। उन्हीं ने ये वाकया खुद नकल किया और ये आपकी तारीफ में बात कह रहा हूँ मैं, कहले पाकिस्तान में गया पूरा वाक्य नकल कहते, कम से कम जब उनके कोई बात समझ में आती है तो गर्दन तो हिलाते हैं, वाह वाह तो करते हैं, तुम सारे मेरे सामने ऐसे मुंह खोल के बैठे रहते हो, ये आपकी तारीफ में कहते। तो इस वक्त मुझे भी कहना पड़ रहा है कि मुझे ये समझ में नहीं आता कि मैं सही पढ़ रहा हूँ कि गलत पढ़ रहा हूँ, मसला क्या है। सलावात भेजिए मोहम्मद आले मोहम्मद। दो जमीनों में ना घुसना, एक यमन दूसरी अफगानिस्तान। आप इख्तिलाफ करें नजरियातियों, आपका हक है मेरा भी हक है, उसमें कोई हर्ज नहीं, लेकिन ये कहा लिख के गया, कहते इनमें ना घुसना, ये जंग से थकते नहीं तुम थक जाओगे, ये मरते मरते कम नहीं होते तुम कम हो जाओगे, इधर ना घुसना, जाने का रास्ता है वापसी का रास्ता, निकलोगे नहीं, और जब निकले तो जलील होते। 1962 तक ये लड़ाई चली। अहमद इब्ने याहिया हमीदुद्दीन जो सद उनका रूहानी पेशवा था, यानी इमाम, इमाम कहते थे ना वो अपने उसको, दाई को, दावत देने वाले को, जैदी, तो उनका इमाम था वो, उससे ज़माने से जंग शुरू हुई। फिर उसका बेटा सैफुल इस्लाम बद्र हमीदुद्दीन, उसके ज़माने तक वो जंग चली। 62 में बरतानिया को सर पे पैर रख के भागना पड़ा, 50-60 साल में अपनी कुर्बानियाँ दे के मर मरा के भागे वहाँ से, जूते सर पे पैर रख के। फिर वो दो हिस्सों में था ना, शुमाली यमन, जनूबी यमन, फिर उसको एक को जोड़ दिया, दोनों एक हो गए। तो ये जंगजू कौम, तो अब उन्हीं ने आइन में तब्दीली की, पहले तो जैदिया फिक, याद रखिए आपके जैदिया फिक 1996 तक निज़ाम की हैसियत से यमन में नाफिज थी, यानी जो जो भी निज़ाम था वो जैदिया फिक के तहत होता था। फिर 67 में जब वहाँ अब्दुल्ला सलाल जो इस तहरीक का एक समझे कमांडर था, सालार था हमीदुद्दीन का, तो ये जनाब इनकलाब लाया, ये सदर बने, फिर वो डेमोक्रेटिक बन गई। तो डेमोक्रेटिक बनने के बाद फिर ये हुआ कि नहीं भाई ये मजहबी वो अलग होगा, जैसे माशाल्लाह हर इस्लामी मुल्क में होता है ना, मौलवी वही अच्छा है जो हमारी हाँ में हाँ करे, लेकिन मौलवी की डिमांड पूरी नहीं की ना, सड़क बंद कर देता है वो, उनकी बात नहीं कर रहा जो मजलूमियत में हमारे लोग क्वेटा में बंद करते हैं, समझ में आई बात, वो अलग है, वो केस अलग है, केस टू केस, क्या कहते हैं, केस टू केस देखना पड़ता है ना कि कहाँ मिल्लत के लिए, मजलूम के लिए, मक्तूल के लिए, कहाँ मक्तूल के लिए बैठ रहे हो, और उसकी पहचान क्या होती है कि जब वो मजलूम वाले बैठते हैं ना तो पत्ता भी नहीं हिलता, जब मजलूमियत वाले बैठते हैं, क्योंकि उन्हें ब्लैकमेल नहीं करना किसी को, वो तो मजलूमियत का ऐलान कर रहे हैं ना, तो जो मजलूम के लिए बैठेगा वो तंग नहीं करेगा, वो गाड़ियों पे पथराव नहीं करेगा, वो पुलिस वालों को डंडे नहीं मारेगा, वो गाड़ियों को आग नहीं लगाएगा, बसों को आग नहीं लगाएगा, दरख्तों को काट के फेंकेगा नहीं, कबूतरों को नहीं मारेगा कि शिया कबूतर आ गया, नहीं पता आपको, देख चुका हूँ एक मज़ार पे हमला किया, कबूतरों को पकड़ पकड़ के ज़मीन पर फेंक रहे हैं, तो पुलिस वालों को खुदा के बंदे कबूतर क्यों मार रहा है, क्या शिया कबूतर है, मज़ार शिया का था ना बेचारे का, तो वहां पे था लिहाजा कबूतर भी शिया। ये सच्ची बात बता रहा हूं, इस्लामाबाद में हुआ है भाई, आप कहाँ हैं, मैं को मजाक थोड़ी कर रहा हूं आपसे, इस्लामाबाद में हुआ, मैं नाम भी भूल गया उनका, वही बिल्कुल आप पारा के पास उनका मजार है, उसकी पूरी वीडियोस आई थी उस जमाने में, बस ये मोबाइल वोबाइल कम थे जरा, इसलिए अगर ना आज तो कयामत हो गई थी। पकड़ पकड़ के मुल्ला कबूतरों को मार रहे हैं सड़क पे, जोर जोर से पकड़ रहे, और बेचारे आप जानते हैं मजार के कबूतर कैसे होते हैं, उनकी उड़ान होती नहीं, इसीलिए उनको कहा जाता है मजार के कबूतर। हमारे यहाँ भी एक कुछ जगह हैं तो वहाँ वो उनको हम कबूतर कहते हैं कि सुबह होती है फड़फड़ाते हुए उठ के आके बैठ जाते हैं, ना इनको पढ़ना है ना पढ़ाना है, इनको पढ़े रहना है। कुछ हमारे इल्मी मकाम हैं कि जहाँ कुछ लोग पढ़ने जाते हैं कुछ लोग पढ़े रहने जाते हैं। तो जो पढ़े रहने वाले ना उनकी मिसाल उन कबूतरों से दी जाती है कि भाई ये हरम के कबूतर हैं, इन्हें छेड़ो मत। सुबह होती है फड़फड़ फड़फड़ उठ के आके बैठ जाते हैं, शाम होती है फड़फड़ फड़फड़ उठ के चले गए, उन्हें कुछ करना नहीं, वो इसी के लिए। खैर ये भी उनका एक मकाम है। तो ये किसी ख़ास जगह की मैंने बात नहीं कि मैंने एक आम बात कर दी कि ऐसे मराकज़ दुनिया में बहुत सारे हैं कि जहाँ ये कबूतर फड़ो। अब वो बेचारे मज़ार के कबूतर ना भाग पाए ना चल पाए, उनको पकड़ पकड़ के मार रहा है, कह रहा कबूतर शिया है, क्योंकि इस मज़ार का है तो कबूतर भी क्या होगा, शिया होगा। मगर आजकल स्मगलिंग खूब कर रहे हैं वही मुल्ला, आजकल वही मुल्ला स्मगलिंग में काफिर तेल खरीद रहे हैं, काफिर तेल खरीद रहे हैं, काफिर डीजल खरीद रहे हैं, काफिर डीजल ला रहे हैं, काफिर तेल ला रहे हैं, काफिर मसाले ला रहे हैं, काफिर वेजिटेबल ऑयल ला रहे हैं, काफिर सब्जियां, काफिर फल सब लेकर आ रहे हैं। क्यों? स्मगलिंग है ना, फायदा ज्यादा है ना। वहां से 100 का ला के यहां 500 का बेचेंगे तो सब दीन धरा का धरा रह गया। यह है तुम्हारी औकात, यह तुम्हारा दीन। तो फर्क बता दिया मैंने कि मजलूम कभी यह हरकत नहीं करेगा और जालिमों के, सबने देखे कि जब जालिमों का होता है तो फिर क्या तमाशा मचता है पूरे पाकिस्तान में। सलावत भेज दीजिए मोहम्मद आले मोहम्मद पर। तो अब ये आपको फिर वापस ना, ये जरा सा पस मंजर हमने इसलिए बताया कि आप ये ना समझे कि ज़ैदिया कोई ऐसी छोटी सी कोई मामूली सी जमात है, करो नहीं। ट्यूनिस, मराकश, अलजजायर, नाइजेरिया, यमन, अब तक, और आपने खबासत देखी दुनिया की। यमन किसका मुल्क है? ज़ैदियों का, हौसियों का, वही हैसी ज़ैदी, इनका मुल्क है। इन्हीं की हुकूमत जब से बरतानिया गया है, क्या किया? चंद गद्दारों को, खाइनों को बुलाया अपने पास, तू सदर, तू वजीर आजम, तू वजीर खारजा, तू वजीर दाखला, तू वजीर खुराक, तू वजीर भोंपू। वजीर भोंपू तो समझते ना, हमारे यहाँ का वजीर इत्तिलात। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। इसी को कहते हैं वजीर भोंपू। इनका काम ये सुबह से बैठे जाओ आके और चेहरे पे बुकरातिया सजा लो, ऐसे मनहूस चेहरे हैं, लोग अब टीवी बंद कर देते हैं, कराहत इनके चेहरों पे झूठ बोल बोल के, बदबख्तों के। कितनों को मैं जानता हूं, मुझ समय टीवी देखनी छोड़ दिया, लानत भेजो। सुबह से बैठेगा, एक झूठा जाएगा, दूसरा झूठा जाएगा, तीसरा झूठा जाएगा, चौथा झूठा, शाम तक रात तक कयामत कर दी जिंदगी, अजाब कर दी। और समझते हैं हम बड़े मक्कार हैं, कैसे हमने हर चीज को कंट्रोल कर लिया। हां, यजीद ने भी ऐसे ही किया था, बनी उमैया ने भी ऐसे ही कंट्रोल किया था, बनी अब्बास ने भी ऐसे ही कंट्रोल किया था। जितने जालिम है वक्त के ऐसे ही कंट्रोल करते हैं, और तुम्हें मालूम ही नहीं फिर कुदरत उनके साथ करती क्या है। अभी देखो, इंशाल्लाह मैं भी जिंदा हूं, तुम भी जिंदा, दुआ मांगो। कहते ना, कभी कभी जिंदगी की दुआ मांगना भी सवाब है। ये मैं नहीं कह रहा, इस जमाने के एक बहुत बड़े मुजाहिद ने कहा कि हर वक्त शहादत नहीं, कभी कभी जिंदगी की दुआ मांगा करो। इसलिए जिंदगी की दुआ मांगा करो कि अपनी आंखों से इस साम्राज्य और उसके एजेंटों को गर्क होते हुए देखो, अपनी आंखों से। ये तमन्ना है। लब्बैक 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 जज़ाकल्लाह। हाँ, अब आप में कुछ जिंदगी की रमक मुझे नजर आई। बुलंद आवाज से एक सलवात इनायत फरमाइए मोहम्मद आले मोहम्मद पर। बात समझ में आ? ये झूठे मक्कार नकाबों पे नकाबें डालकर बैठने वालों, समझते हो तुम्हें कोई पहचानता नहीं? जो यजीद को पहचानता है वो सबको पहचानता है, और यूं कहूं कि जो तुम्हें नहीं पहचानता वो यजीद को भी नहीं पहचानता। जो यजीद को पहचानता है ना, वो इन सब यजीदों को वक्त के पहचानता है, सबको पहचानता है। तो बहरहाल اب یہ جنوبی اور شمالی یمن جب ایک ہو گیا, طاقت بڑھنے لگی, فکر لگ گئی لوگوں کو, اب میں چلا جاؤں گا اس طرف تو تحلیل تجزیہ پورا سیاسی کہاں سے کہاں پہنچ جائے گا, کبھی ویسی نشستوں میں بتا دیں گے کہ ہوا کیا. اب کیوں پیچھے پڑے؟ آج اسی لیے پیچھے پڑے نا کہ اس طاقت کو ختم کیا جائے. لیکن نتیجہ کیا ہوا؟ تم نے اپنی چال چلی, معبود اپنی منصوبہ بندی کرتا ہے, مشیت اپنی منصوبہ بندی کرتی ہے. جانتے ہیں جانے گئیں لاکھوں, جانے گئیں ایک لاکھ سے زیادہ. نتیجہ کیا نکلا؟ یہ پہلی سرزمین تھی یمن جہاں سے نیٹو فورسز کو ذلیل ہو کر نکلنا پڑا ہے. یاد رکھیے گا کیا میں نے کہا, پہلی سرزمین. میں نے لبنان کا نام نہیں لیا کیونکہ براہ راست سامنے وہاں صرف اسرائیل ذلیل ہوا تھا, بس وہاں صرف اسرائیل اور کچھ امریکہ اس کے پیچھے ذلیل ہوا بس. یہاں 42 ملکوں نے حملہ کیا تھا, 42 کنٹریز کی فورسز حملہ کور ہوئی تھی. کیا ہوا؟ وہ جو اس نے کہا تھا کہ ذلت 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 تمہارا مقدر بنا دیں گے, جوتے مار مار کے بھگایا. اور بتاؤں, اب بھی 4,000 سے زیادہ ان کے پاس قید ہیں ملکوں کے. وہ ملک اپنے سپاہی مانگتے ہیں تو وہ ایک ہی جواب دیتے ہیں, چھوڑ دیں گے ایک گھنٹے میں چھوڑ دیں گے. پہلے بتاؤ, قبول کرو کہ یہ تمہارے سپاہی ہیں. کاش میری بات پہنچ گئی ہو. صلوات بھیجیے محمد آل محمد پر. سن لو ساری باتیں, کوئی نہیں بتائے گا تم کو اتنی ساری باتیں جتنی میں بتا دیتا ہوں, کافی سمجھ لو اس کو جو بتا رہا ہوں. سمجھ میں آیا زیدیہ کون؟ ایسے معمولی گروہ نہ سمجھ لینا زیدیوں کو, یعنی زیدی فرقے کی بات کر رہا ہوں. میں نے عرض کیا نا زیدی الگ اور زیدیہ فرقہ. یہ بنا جناب حسن بن یحییٰ کے بعد, یہ ریئیکشن میں بنا, غصے میں بنا, تو وہ اپنے آپ کو زیدیہ کہتے تھے. اب فرقہ بنانے کے لیے نظریاتی بنیادیں چاہیے کہ نہیں چاہیے نا؟ اب آئیے اب بتائیں آپ کو کون زید, کیونکہ آپ کہیں گے نا ٹاپک تو ہے آج کی مجلس کا علمی شخصیت زید کی کہاں چلے. نہیں ہے, اسے تو میں سمجھا رہا تھا کہ سب بتایا میں نے. اب سنیے کہ یہ بنا کیسے, وجود میں کیسے آئے. ہجری 122 انتقال ہو گیا, یعنی شہادت ہو گئی جناب زید کی. ہجری 125 جناب یحییٰ بن زید بھی شہید ہو گئے, اور ان کے ساتھ ہی ان کے شاگردوں کا بھی خاتمہ ہو گیا. جو بچے تھے وہ یحییٰ بن زید کے ساتھ شہید ہو گئے, ان کا قصہ ختم ہو گیا. ایک آدمی بچا, ایک, جس کو ہمارے برادران کی کتابوں میں بڑی گالیاں دیتے ہیں سب. یہ تھا, یہ مختار کی طرح کا تھا, ایسا تھا ویسا تھا. بس جس کو وہ زیادہ گالیاں دے رہے ہو نا, سمجھ لیں یہ کہیں نہ کہیں اچھا ضرور ہے, یا پھر اس کا تعلق کہیں نہ کہیں اہل بیت کے ساتھ. اب سنیے, اب عمرو ابن خالد المعروف ابو خالد واسطی, بہت شاگردوں کے نام ہیں ہمارے, سعید احمد بن سعید مکی الموفق کے نام سے بہت بڑے ان کے مورخ ہیں, تاریخ کوفہ لکھی ہے, اس میں وہ لکھ رہے ہیں. ہمیں نہیں ایسے غرض, ہمارے لیے کوئی اعزاز کی بات نہیں ہے بھائی, پہلے بتا دیں. وہ لکھتے ہیں, ان کی کتاب ہے الامام اعظم ابو حنیفہ, مشہور کتاب ہے, اردو میں بھی ترجمہ ہے, امام اعظم ابو حنیفہ کتاب. اور بھی کتابیں لکھی ہیں کوفے کے اوپر, اس کے اوپر, اس کے اوپر. امام اعظم ابو حنیفہ میں لکھتے ہیں, علمی شخصیت امام ابو حنیفہ کی بتاتے کرتاتے کہتے ہیں کہ اور انہوں نے زید ابن علی سے سب سے زیادہ استفادہ کیا. زید ابن علی کے درس میں جاتے تھے, شریک ہوتے تھے, اور اس سے بہت فیض حاصل کیا. میں نے کہہ دیا کیا یا نہیں کیا, ہمارے سر کے لیے کوئی نگینہ نہیں ہے تاج کے لیے. سمجھ میں آ گئی بات؟ اکثر ہمارے لوگ بھی بحث کرتے ہیں, وہ کوئی دلیلیں دے رہے ہیں, نہیں کیا تھا, غلط کہہ دیں نہیں کیا تھا. ارے کیا تھا یا نہیں کیا تھا, ہمیں سے کوئی بحث؟ جب وہ خود کہہ رہے ہیں کہ کیا تھا تو کیا ہوگا بھائی. آپ کہہ رہے ہیں, کوئی کہہ رہا ہے 2 سال پڑھا, کوئی کہہ رہا ہے وہ 2 سال, انہیں نے کہا کہ یہ 2 سال جو میں نے یہاں پڑھے وہ اتنے آوی ہیں, یعنی امام کی خدمت میں, پانچویں اور چھٹے امام کے بتا, چھٹے امام کا بتاتے. کہتے ہیں نہیں, چھٹے امام تو دور کی بات, زید زید زید, جناب زید سے استفادہ کیا جبکہ ہمسن تھے. جناب زید اور امام ابو حنیفہ हम सिद्धी मैंने इसलिए कोई कह सकता है कि पूरे 10 दिन उनका तो जिक्र ही नहीं किया, तो मैंने आपको ज़िमनन बता दिया कि हमें से कोई बहस नहीं कि वो क्योंकि शागिर्दों की उनकी फहरिस्त बड़ी तवील है, बहुत तवील है, मेरे पास लिखे हुए भी हैं, लेकिन मैं आपका वक्त वो नहीं देता, रोज़ाना मैं कागज़ निकाल के बैठना नहीं चाहता। जिस दिन ज़रूरत होगी होती है उस दिन मैं कागज़ लेके बैठता हूँ, क्योंकि मैं जानता हूँ अभी आप तक इतनी बात कह देना काफ़ी है कि आपके शागिर्दों की तादाद सैकड़ों है और जो नाम लिखे हुए शागिर्दों के वो 70 से 80 नाम मौजूद है मेरे पास है, ये जेब में रखे हुए 70 से 80 नाम। और उनके शागिर्दों में आप देखिए अइमे ताहिरीन की औलाद है, अइमे जनाब हसन मुसन्ना के बेटे इब्राहिम, इब्राहिम बिन हसन मुसन्ना जनाब जैद के शागिर्द, उनके दो भाई, उनके एक और भाई हुसैन बिन हसन मुसन्ना जिनको हसन मुसल्लस भी कहा जाता है, हसन मुसन्ना यानी एक है इब्राहिम बिन हसन मुसन्ना, एक है हुसैन बिन हसन मुसन्ना, इनका लकब था हसन मुसल्लस। ये दोनों शागिर्द हैं किसके जनाबे, जनाबे जैद के। फिर आपके एक भाई यानी उनकी वालदा अलग हैं दूसरी जौजा से इमाम सज्जाद की, लेकिन उनका भी नाम है हुसैन, हुसैन इब्न अली ज़ैनुल आबिदीन, वो भी आपके शागिर्द यानी इमाम ने खुद ही भेजते थे ना कि भाई इनको पढ़ाओ, तुम दर्स दो इनको। और उसके बाद आइए दो भाई उबैदुल्ला और अब्दुल्ला, ये किसके बेटे हैं, उबैदुल्ला अब्दुल्ला इब्ने मोहम्मद, मोहम्मद के बेटे हैं ये दोनों, मोहम्मद किसके बेटे, उमर इब्ने अली, मौलाए कायनात के पोते हैं मोहम्मद, मौलाए कायनात के पोते के ये दोनों बेटे यानी पर पोते, और मौलाए कायनात इनके क्या हैं, पर दादा। ये सब इसलिए मैंने नाम दिया कि आपको मालूम हो कि जैद कितना बड़ा आलिम है, जिसने खुद अइमे ताहिरीन ने बच्चों को भेजा कि घर के बच्चों को भी तुम ही पढ़ाओ, अहले बैत के बच्चों को भी तुम पढ़ाओ, तो जनाबे जैद का ये आलम। अब आइए जो बात असल आपको बतानी, किताबें इनकी बहुत हैं, किताबों के नाम भी बहुत हैं, मसनद इमाम जैद तो इतनी मशहूर किताब है ना कि वो पूरा इराक में, ईरान में, अरब ममालिक में अब तक छापी भी जाती है और राइज भी है, पढ़ाई यानी हौज़े हाई इल्मिया में पढ़ाया जाता है जहाँ जहाँ मुनासिब समझते हैं, किताब है ये मसनद इमाम जैद दो तरह की है ना, दो तरह की। असल किताब का नाम था, असल थी ये दो किताबें, दो किताब मजमूउल फ़िक्ही और मजमूउल हदीसी, अल मजमूउल फ़िक्ही वल मजमूउल हदीसी, ये दो किताबें अलग अलग थी। जनाब जैद की शहादत के बाद, जनाब यहया बिन जैद की शहादत के बाद आपके ख़ास शागिर्द अबू खालिद अल वास्ती, जिनका पूरा नाम है अभी मैंने लिया अमरो इब्ने खालिद अल मारूफ अबू खालिद वास्ती, ये एक बचे थे ना, अकेले बचा लिया था अपने आप को किसी तरह, इन्हीं ने कंपाइल शुरू करना शुरू किया इन दोनों किताबों को, ये दोनों किताबें इन्हीं ने जमा कर दी। जब ये दोनों किताबें जमा हुई, मैंने क्या अर्ज़ किया कि एक का नाम है अल मजमूउल फ़िक्ही, एक है अल मजमूउल हदीसी, इसके अलावा अलग हैं किताबुल हज अलग, रद्दो यानी वो जो आपने फ़िरक़ों के रद्द में लिखे रद्दो अला मर्जिया रद्दो अला कदरिया, ये फ़िरक़े थे इनके रद्द में आपने किताबें लिखी, किताबुल हज, किताबुल उम्रा, किताबुल अहकाम, किताबुल ज़कात, किताबुल खुम्स, अलग किताबें जो बेशुमार हैं यानी 20-25 किताबों के नाम मिल जाते हैं, आज भी मिलते हैं। ये दो किताबें जब जमा हो के एक किताब बनी अल मजमूउल फ़िक्ही वल मजमूउल हदीसी। अब सुनिए आप तारीख और याद रखिएगा, भूलिएगा नहीं, ये किताब कब आई सामने, हिजरी 129 या 30 बनी उमैया का आखिरी साल, इसके बाद टाएँ टाएँ फिश किस्सा ख़त्म इनका, हिजरी 132 अभी हो चुका था लेकिन हिजरी 132 में बिल्कुल ही फारिग हो गए, मरवान अली मार आखिरी खलीफा मारा गया और बनी अब्बास आ गया, अब्बास असफ़ा आके खलीफा बन गया, ठीक है उस ज़माने में किताब। अब क्योंकि उस वक्त तक कोई फ़िक्र और हदीस पर किताब नहीं थी, गौर से सुनिएगा क्या कह रहा हूँ, फ़िक्र और हदीस पर कोई किताब थी ही नहीं आलम इस्लाम में, जुज़वे थे, जुज़वे रिसाले थे छोटे छोटे, फ़िक्री रिसाले कहते हैं ना, रिसाले से मुराद क्या 20-25 सफ़ों का एक रिसाला, 30 सफ़ों का, तो रिसाले लिखते थे लोग 20-25 सफ़े के, और फ़िक्र बहुत, फ़िक्रों के बारे में मैं आपको बता चुका, हर गली में एक फ़िक्र, جیسے ماشاءاللہ آج کل ہے ہر محلے میں ایک فقہ، بلکہ ایک محلے میں دس دس فقہ ہیں، کیونکہ کیا کیا جائے، فقی زیادہ ہو گئے، عوام ہے نہیں، ہے نا. وہاں آپ دیکھیں، ترقی دیکھیں آپ، فرق دیکھیں آپ. ایران عراق میں 50-50 سال پڑھ رہے ہیں فقیہ بننے کے لیے، ان میں بھی ہزاروں میں کوئی اکا دکا بنا، باقی تو وہیں رہ گئے نیچے، ہمارے جیسے رہ گئے، 10-12 بن گئے. اتنی محنت کیوں کرتے ہو بھائی؟ پاکستان آؤ، ہندوستان آؤ، دیکھو تمہیں مہینے میں اگر مجتہد نہ بنا دیں. عجیب ہے، جا رہے ہیں وہاں پڑھنے کے لیے جا رہے ہیں، اور 40-50 سال لگتے ہیں بھائی فقیہ بننے میں، ایک فقیہ بننے میں، ایک عالم بننے میں. خامخم زندگی ضائع کر رہے ہو اپنی. یا آؤ، ادھر آؤ پاکستان، 2-3 مہینے کی تمہیں ٹریننگ دیں گے. اور دیکھو 2-3 مہینے کی ٹریننگ میں تم استاد الفقہا کیا بن گئے. ہاں، یہ اسے کہتے ہیں ترقی، اسے کہتے ہیں علمی ترقی. ماشاءاللہ ماشاءاللہ. صلوات بھیجیے محمد آل محمد پر. سمجھ میں آئی بات؟ اس وقت تک کوئی کتاب نہیں تھی اسلامی تاریخ میں، پہلی مکمل کتاب فقہ کے موضوع پہ، حدیث کے موقع پہ، حدیث کے موضوع پہ عالم اسلام کو دینے والی ہستی کا نام ہے زید، 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 زید بن علی. سمجھ میں آئی علمی شخصیت؟ میں نے عرض کیا علمی شخصیت میں پڑھوں گا، ایک اشرہ مجھے چاہیے، لیکن میں نے ظاہر ہے کہ ان مجالس کا موضوع وقت محدود، صرف اتنی چیز آپ کو دیکھے جا رہا ہوں کہ آپ کو یہ یاد رہے، یقین رکھے زید کے بارے میں کہ زید کوئی ایسا کردار نہیں تھا جو اچانک بس جوش میں وجود میں آ گیا، نہیں، زید مجاہد تھا. جیسے میں نے کل روایت پڑھی معصومین کی، ایک کی نہیں 8 معصومین کی روایتیں میں نے آپ کو پیش کی ہیں، مجاہد تھا، عالم تھا، فقیہ تھا. ہم اہل بیت میں اس سے بڑا کوئی فقی نہیں تھا، یعنی ائمہ کے بعد، پھر تکرار کر رہا ہوں، ائمہ طاہرین کے علاوہ کوئی زید سے بڑا کوئی فقی. معصومین فرما رہے ہیں، 3 کلمے کہتے امام جعفر صادق نے، سنے وہ 3 کلمے جب شہادت کی خبر سنی. مدینے میں مسلسل خبر رکھتے تھے، زید کی خبر دو مجھے، میرے چچا زید کی خبر دو. لوگ بتاتے تھے اب یہ ہوا، اب یہ ہوا، اب یہ ہوا. آخر میں جب آپ کو خبر ملی ہے نا شہادت کی، کہ زید کو شہید کر دیا گیا، میں اپنی آنکھوں سے ان کی لاش کو، بے سر کی لاش کو باب کناسہ پہ سولی پہ لٹکے ہوئے دیکھ کے آیا. تو سنیے پہلا عمل کیا تھا امام صادق کا، آپ گریہ کرنے لگے، آنسوؤں کے ساتھ بیٹھ گئے اسی جگہ، مسلسل گریہ. 3 جملے کہے، یا یوں کہیے کہ 3 کلمے کہے. پہلا کلمہ زبان سے نکلا، انا للہ و انا الیہ راجعون، پھر رو رہے ہیں. دوسرا کلمہ کہا، اللہ میرے چچا زید پر اپنی رحمتیں نازل فرمائے، دوسرا جملہ. تیسرا جملہ سنیں، تیسرا جملہ کہا، اللہ زید کے قاتلوں پہ لعنت کرے. اب اس سے تو سمجھ میں آ رہا ہے زید کا مقام، سمجھ میں آ رہا ہے. روز آپ کو میں اب تک میرا خیال ہے 20-25 روایتیں پیش کر چکا ہوں ایک ضعیف کے مقابلے میں، جو میں کل تفصیل سے اشارے کیے، کل تفصیل سے پیش کروں گا. اتنی روایت، علماء، فقہا، سب زید کا دفاع، زید کا دفاع. کیوں؟ مجاہد ہے، مجاہد ہے، مجاہد ہے. اس کی کردار کشی کی گئی تاریخ میں، اس کے کریکٹر کو مسخ کیا لوگوں نے. پہلی کتاب جب منصور عباسی ہجری 137 میں بیٹھا، 5-10 منٹ زیادہ لے لیں، ماشاءاللہ سننے والا ہمارا مجمع ہے اس لیے اجازت لیں. یار ہجری 137 میں جب منصور عباسی تخت پر بیٹھا، منصور دوانقی ملعون، آپ جانتے ہیں اہل بیت کی دشمنی میں، اور کیوں تھا؟ کیونکہ جانتا، کیونکہ اس نے خود بیعت کی تھی محمد نفس زکیہ کی، اس ملعون نے، اقتدار ملے گا تو آل محمد حقدار ہیں آپ، انہی کے نام پہ تو اقتدار چھینا تھا. اقتدار کسی کے نام پہ لیتے ہیں، کام کسی اور کے لیے کرتے ہیں. چلو خیر چھوڑیں، نہیں سمجھیں گے آپ ان باتوں کو بھی. تو خیر مسئلہ یہ ہوا جناب کہ منصور کو اب یہ بڑی آگ لگی ہوئی کہ پورے عالم اسلام میں کیونکہ کوئی کتاب تھی نہیں، لہذا فوراً عالم اسلام میں جناب زید کی یہ کتاب، اور وہیں سے اس کا نام پڑ گیا مسند زید، جیسے نا مسند حاکم، مسند نیشاپوری، مسند فلاں، مسند احمد، وہ تو خیر بات کی ہے نا تیسری صدی چوتھی صدی، پہلی کتاب جسے مسند کا درجہ ملا، چیلنج ہے میرا، آ جاؤ جس کو منہ کی کھانی ہے میرے سامنے، میں تمہیں بتاؤں تاریخ نکال نکال کے، ریکارڈ ہو رہی ہے میری بات، سب سنیں گے، پہلی کتاب جسے مسند کا درجہ ملا جسے کہا گیا مسند امام زید، کہیں مسند زید اور کہیں مسند امام زید، یہ دو کتابوں کا مجموعہ، المجموع الفقہی والمجموع الحدیثی، یہ رائج ہر جگہ اس کا حوالہ ہر جگہ پڑھایا جاتا تھا، اب یہ منصور عباسی سے برداشت نہیں ہوا کہ اہل بیت، بات تو وہی ہے نا کہ جب زید کی کتاب چلے گی تو کریکٹر سامنے آ رہا ہے نا، تو جب پڑھیں گے شاگرد، جہاں بھی پڑھیں گے علماء پڑھیں گے، تو اسی لیے زید کی عظمت آج تک باقی ہے کہ لوگ جانتے تھے کہ بھائی کتنا بڑا عالم ہے، کتنے عرصے تک فقط ایک اس کی کتاب، یعنی قرآن مجید کے بعد حدیث میں اور فقہ میں ایک کتاب چلتی تھی بس، مسند زید، مسند زید، جبکہ اتنی ساری فقہ تھیں مگر ان کے پاس رسالے تھے، کتابیں نہیں تھیں، رسالے تھے، جزوے تھے، کتاب ایک تھی، تو جس نے عالم اسلام کو پہلی کتاب دی ہو، نہج البلاغہ کتاب تو نہیں ہے نا، کتاب کہاں ہے، خطبات ہیں، وہ بھی کب جمع ہوئے جناب، کتنی صدی کے بعد، چوتھی صدی، چوتھی صدی ہجری، صحیفہ کاملہ کتاب تو نہیں ہے نا، دعائیں ہیں، کب جمع ہوئیں، تیسری صدی، چوتھی صدی، پہلی کتاب، علی کے اس بیٹے کو یہ منصب ہے، علی کے اس بیٹے کو یہ منصب ہے جس کی پہلی کتاب پورے عالم اسلام میں رائج ہوئی، منصور کیا کرے، پریشان، تل ملا رہا ہے کہ یہ کیا ہو گیا، یہ تو پھر وہی اہل بیت، اہل بیت، اہل بیت، وہ تو نہیں چاہتے تھے نا کہ ان کا چرچا ہو، کیونکہ ان کے نام سے ہم لائیں، ان کے علم کی شہرت ہوگی تو ہمارے لیے مشکل ہے، کیا کیا جائے، لوگوں سے مشورہ، علماء کو پکڑنا، انہوں نے کہا بھائی کون مقابلہ کرے گا، ہے نہیں کوئی، لکھ نہیں سکتا ایسی کتاب، پھر کسی نے کہا مدینے میں امام مالک کے پاس جاؤ یا انہیں بلاؤ، امام مالک کو بلاؤ، انہیں منع کر دیا، میں نہیں آتا تیرے پاس، بہرحال ایک شخصیت تھی ان کی، یہ بات یاد رکھی، اختلاف اپنی جگہ بھائی، اختلاف ہم کرتے ہیں ببانگے دوہل کرتے ہیں، ہم نہیں مانتے، جہاں اہل بیت کی روایات نہیں ہے بھائی ہم نہیں مانتے، لے جاؤ، ختم ہوگی بات، خیر امام مالک نے کہا کہ وہ لکھ سکتے ہیں اور کوئی نہیں، کیونکہ اس طرف تو بھائی وہی سب سے بڑا عالم ہے، یہ مدینہ خود آ گیا، منصور خود آیا مسجد نبوی میں، ملاقات ہوئی، بڑا احترام، بڑی عزت، کیونکہ کام نکالنا ہے نا، جب بادشاہوں کو کام نکالنا ہوتا ہے تو تمہیں عزت دیتے ہیں خوب، ایجنٹوں، ٹاؤٹ، اور کیا کہوں، زبان خراب ہوتی ہے، سمجھ گئے، اس لیے تمہیں عزت دیتے ہیں، ارے میں فلاں دفتر جاتا ہوں بڑی عزت ہے میری، وہ باہر آ کے میرا استقبال کرتے ہیں، چاہے قوم کے لاتے مار رہے ہوں کمر پہ، جب تک تمہیں استقبال نہیں کریں گے قوم کی ایسی تیسی کیسے کریں گے، وہ بڑے خوش ہو رہے ہیں، بھائی فلاں کا فون میرے پاس آتا ہے بھائی، بڑی کیوں، ان سے کام لینا ہے، تم سے کام لینا ہے، اور اے ٹاؤٹوں، اے ایجنٹوں، جب تم سے کام لے لیتے ہیں نا، پھر بڑا بھیانک انجام ہم نے دیکھا ہے، پھر تمہاری حیثیت، محاورہ نہیں پڑھوں گا پورا، خود ہی سمجھ جائے گا، وہ والی ہو جاتی ہے کہ تم نہ ادھر کے رہتے ہو نہ ادھر کے، ادھر والوں کے لیے تم بیکار پرزا ہو گئے، ٹائم نکل گیا، کام نکل گیا، اب کیسا فون اٹھائیں گے، کیا کریں، کچھ نہیں، اور قوم کو پتہ چل چکی ہوتی ہے جب تک تمہاری حقیقت کے، تم ہو کون، تمہاری اوقات کیا ہے، یہی باتیں بتا رہا ہوں برسوں سے، کچھ کی سمجھ میں آ جاتی ہیں، کچھ کی سمجھ میں نہیں آتی، خیر میرا کام تو اتنا ہی ہے، تو جناب خوب احترام، عزت، تحفے، تحائف، خلعت دی جا رہی ہے، مدعا پہ آیا خلیفہ، بادشاہ کہتا ہے کہ دیکھو ایسا ہے کہ میں چاہتا ہوں کہ آپ کی کتاب، آپ ایک کتاب لکھیں فقہ پہ، حدیث پہ، جو میں عالم اسلام میں رائج کر دوں آپ کے نام سے، آپ کے نام سے رائج، کیونکہ میں چاہتا ہوں کہ یہ مسند زید سے ہمارا پیچھا چھوٹے، مسند زید سے، مسند امام زید سے ہمارا پیچھا چھوٹ جائے, آپ لکھیں تو تاریخ میں ان کا جملہ کہ وہ فرماتے ہیں کہ بھائی اہل عراق کبھی بھی ہمارے علم سے راضی ہونے والے نہیں. آپ اس جملے کی گہرائی کو سمجھیے, کیا کہا اس نے, اہل عراق بھائی کتنے برے, صحیح کوفے والے کیسے ہی صحیح, کچھ بھی صحیح, لیکن علم کا معیار ان کے پاس تھا. وہ جانتے تھے کہ اہل بیت کے علم کے مقابلے میں کوئی چراغ جلنے والا ہے نہیں. اب سمجھے آپ, یہ جو عراق والے ہیں نا بھائی, یہ اہل بیت کے علم کو جانتے ہیں, یہ ہمارا چراغ نہیں جلتا. اہل عراق کبھی بھی ہمارے علم سے راضی نہیں ہوں گے. پورا حوالہ ایک دم میرے پاس ہے, ایک ایک چیز لکھی ہوئی ہے. بے فکر رہے ہیں آپ, بالکل بے فکر رہے ہیں, میں ذمہ دار ہوں, ذمہ دار ہوں جو پڑھ رہا ہوں آپ کے سامنے, ایک ایک لفظ کا اپنے ذمہ دار ہوں. اوے ہم سے راضی نہیں ہوں گے اہل عراق. تو منصور نے کیا کہا, آپ کتاب لکھیے, میں قتل عام کر دوں گا ان کا. تلوار ہے نا, ہماری تلوار ہے, ان کے عام آدمیوں کو گاجر مولی کی طرح کاٹیں گی, ان کے خاص لوگوں کو ہم کوڑے برسائیں گے, پھر دیکھتے ہیں کیسے نہیں مانتے. آپ لکھیں, سمجھ میں آ گیا. یہ آج نہیں ہو رہا, یہ منصور نے شروع کیا تھا کہ نصاب کو زبردستی بدلا کیسے جاتا ہے. سمجھ میں آئی بات, یہ جو آج لگے ہوئے ہیں نا, نصاب بدلو, نصاب بدلو, ناسبی نصاب. 1400 سال بعد پڑھ رہا ہوں آج زید کے لیے, نہ زید ختم ہوا نہ اس کا نصاب ختم ہوا. تم نے کیسے سوچ لیا کہ تم جیسے بنی امیہ اور بنی عباس کے یادگار نصاب اہل بیت کو ختم کر کے اپنا نصاب چلا دو گے؟ 1400 سال چلاتے رہے, کیا کر لیا؟ وہی تو چلا رہے ہو تم اپنے اپنے علاقوں میں, وہی نصاب تو چلا رہے ہو بنی امیہ کا, بنی عباس کا. تو تم نے ہمارا کیا بگاڑ لیا جو اب بگاڑ لو گے؟ ہمارا نصاب, ہماری یونیورسٹی یہ رہی, یہ رہی جس میں ہم بیٹھے ہوئے ہیں. یا اللہ, ڈیڑھ سو تعلیمی سسٹم چل رہے ہیں آپ کے یہاں, ماشاء اللہ. بناتے رہو نصاب, بناتے رہو نصاب. لیکن یاد رکھنا, اگر ایسی کوئی کوشش کی تم نے تو تاریخ سے عبرت تم نے نہیں لی. تاریخ سے عبرت لے لینا کہ کیا ہوا, جن جن حکومتوں نے اہل بیت کے خلاف کام کیا ان کا حشر نشر بڑا برا ہوا, بہت برا انجام ہوا. کل بتائیں گے اس انجام کے بارے میں, اطمینان رہے, اگر زندگی شرط ہے, زندگی رہی تو بتائیں گے آپ. تو خیر خیر, یہ تو مر گیا منصور, وہ کتاب لکھنا شروع کیا. تو لکھ, میں کر لوں گا سب کام, تو کتاب لکھ. انہوں نے, امام مالک نے کتاب لکھنی شروع کر دی, مگر یہ مر گیا. اس کی زندگی تک یہ پوری کتاب نہیں ہوئی. کتاب پوری ہوئی اس کے بیٹے ہادی, اس کے بعد جو بیٹھا, سوری مہدی, اس کے بعد جو بیٹھا تھا مہدی تھا, مہدی عباسی. مہدی عباسی کے دور میں کتاب کمپلیٹ ہوئی. اچھا, اس وقت تک بیچارے جنہوں نے مرتب کی تھی نا, پہلے ان کا بتا دیں آپ کو, مجاہد آدمی, امرو نہیں, امام مالک کی بات نہیں کر رہا, جس نے مسند زید مرتب کی تھی نا, ابھی بتایا نا آپ کو, امرو ابن خالد المعروف ابو خالد واسطی. ان کیسے, یہ واسطی کیوں بنے؟ یہ تو کوفے کے تھے بھائی, یہ واسطی کیسے بنے؟ اب ضروری تھا کہ جس نے یہ کتاب مرتب کی ہے اس کی کردار کشی کی جائے, ضروری ہو گیا تھا نا. اب اس کتاب کو, مسند زید کو غیر معتبر کرنے کے لیے یہ کہانی اور افسانے گڑے گئے جو ہماری میں کسی نے لکھ دیا کہ بھائی یہ امام زید کی کتاب نہیں ہے, آ کے کھولے تو میں کچھ اچھی بات بتاؤں نا. ایک دو آدمیوں نے آنکھیں ہی بند کر لی ماشاء اللہ سے, صلوات بھیجیے محمد آل محمد پر. میں نے عرض کیا یہ پیچھے جگہ ہے, یہاں کے سو جاؤ بھائی, مجھے نظر ہی نہیں آئے گا پیچھے کیا ہو رہا ہے, میں تو سامنے دیکھتا ہوں. سامنے ایک کی بھی آنکھ بند ہوتی ہے, او ہو, میرے یہاں پہ چوٹ لگتی ہے, جگر پہ, جگر پہ. صلوات بھیجیے محمد آل محمد پر. تو اب کیا کیا گیا, اب ان بیچارے ابو خالد واسطی کو ٹارگٹ کر لیا سب نے ایک منصوبے کے تحت, جیسے آپ کے ہوتے ہیں نا ماشاء اللہ پروپیگنڈا, سارے ٹوٹ پڑو ایک کے اوپر, और फिर आखिर कहेंगे लोग कि वो एक बात तो सही होगी, इतनी सारी बातें लगाई हैं, इसीलिए 1500 इल्ज़ाम लगाओ कोई एक तो सही होगा। मुझे क्या पता कि 1500 के 1500 झूठे हैं भाई, लेकिन एक नहीं, ये वही उन्हीं से सीखा है सबने, बनी उमैया से बनी अब्बास से, कि करना क्या है, कैसे घेरना है इन लोगों को। तो जनाब एक प्रोपेगेंडे का बाजार गर्म के, झूठा आदमी है माशाल्लाह, ये काजिब है जनाब जैद का, वो फिर दलीलें आनी शुरू होंगी उसके दौर में, ये इतना बड़ा था, उसके ये था, फला था, फला नहीं नहीं जैद से क्या था, ये झूठा है, इसने अपनी शोहरत के लिए बनाया है, अपनी शोहरत के लिए ड्रामा रचाया है, इज्जत के लिए ड्रामा रचाया, जनाब जैद का कोई ताल्लुक नहीं। चला हरबा, दूसरा हरबा शुरू कर दिया। दूसरा हरबा क्या होता है, नहीं मानोगे हम तुम्हारी किरदार कुशी करेंगे, समझ रहे हैं मेरी बात को, समझ रहे हैं कि नहीं समझ रहे हैं ना, कुछ समझाना चाह रहा हूं। उधर से नहीं मानोगे हम तुम्हारी किरदार कुशी करेंगे, हम तुम्हारे खिलाफ ऐसा प्रोपेगेंडा करेंगे मकरू गंदा कि तुम मुंह दिखाने के काबिल नहीं रहोगे, है ना। अब इससे आगे मैं क्या कहूं, क्योंकि मैं बात कर रहा हूं 1350 साल पुरानी, ऐसा ना हो मैं कुछ कह दूं और वही बात है कि कुछ आप गिनों को ठेस न लग जाए, ठेस ठेस, हम तुम्हारे खिलाफ प्रोपेगेंडा करेंगे, देखते हैं वो पूरे जिनको पैसा दिया जाएगा प्रोपेगेंडा करेंगे ना, जब इश्तहारात मिलेंगे करोड़ों अरबों के, नहीं दोगे तो बंद कर दिए जाएंगे, इश्तहारात भी बंद, चैनल भी बंद, है ना। अब समझ में आई आपके, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, तो अब जब समझ में आ गया, हम ये कर देंगे हम वो कर देंगे, उसके बाद इनकी माज़ल्ला किरदार कुशी, और इतनी गलीज किरदार कुशी की, ये रोते थे बैठ के क्या हुआ, आइसोलेट हो गए माशरे, इनको इतनी अजियतें दी, इतनी अजियतें दी इन सोशल मीडिया, सोशल मीडिया कहाँ उस जमाने में आ गया बीच में, सलावात भेजिए मोहम्मद आले मोहम्मद पर, मुंह से वो आज का जमाना ऐसा है ना कि वही चीजें दिमाग में घुसी रहती हैं, वही मुंह से निकलने लगती हैं, वो कहाँ भाई आज का जमाना कहाँ, सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। हर मस्जिद, हर मिंबर, हर दुकान, हर बाजार पीछे पड़ गए बेचारे, जिंदगी अजाब इसकी कर दी, अकेला कोई दिफा करने वाला भी नहीं, ये रात की तारीकी में ये कूफा छोड़ के बेचारे निकल गए, फरार हो गए, कहाँ गए किसी को नहीं मालूम। अब देखिए काम, काम देखिए, अब चले गए यहाँ, लोगों ने कहा चलो चले गए, हम भी ये चाहते थे जान छुट्टी, चले गए बुढ़ापा में, चले गए सर। उधर वो खेल तैयार हो गया, ये वाला खेल तैयार हो गया कि जनाब ये किताब राइज की जाए, ऐसा किया जाए, वैसा किया जाए। अब ये कहाँ जाहिर हुए, अबू खालिद वासित, जगह है ना वासित, इसलिए कहलाए अबू खालिद वास्ती। वहाँ पर ये थे अमरो इब्ने खालिद कूफी, वहाँ क्या थे, अमरो इब्ने खालिद कूफी। वासित में जब ये नमूदार हुए थे उनका नाम क्या पड़ गया, अबू खालिद वास्ती। फिर इन्हीं ने, अब जाहिर है वो मंसूर ने क्या किया था, यानी मंसूर के बेटे महदी ने क्या किया, जब ये किताब मौता, अल मौता, किताब का क्या नाम है, अल मौता, जानते ना किताब के, मौता शरीफ, तो ये इमाम मालिक की किताब है, हमें उससे कोई बहस नहीं, समझ गए ना आप ये इनकी शख्सियात मोहतरमे में हुआ करें, इख्तिलाफ में करता हूँ भाई 100% करूँगा, 200% करूँगा, लेकिन ठीक है वो उनके लिए मोहतरम है, उनके इमाम हैं, उनके हदीस की किताब है, हुआ करें उनके लिए, हमें से बहस थोड़ी है। एक सलवात भेज दीजिए मोहम्मद आले मोहम्मद पर, एक बार और सलवात भेज दीजिएगा, समेटते हैं बयान। तो हुक्म जारी कर दिया गया कि पूरी ममलिकत से मसनद जैद को उठा लिया जाए और उनकी तमाम किताबों को इनाम रख दिया गया, जो ये किताब ला के देगा ले भाई इतने 1000 दिरहम तेरे हुए। तो कुछ लोगों ने तो पैसे की लालच में ही मसनद जैद को बेचना शुरू कर दिया। अरे मसनद जैद क्या, पैसे के लालच में तो नामालूम कौन कौन सी मसनदें लोगों ने बेच डाली। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, ہے ایسا؟ تو کچھ جلا دی گئیں، مطلب یہ کہ یہ غائب ہو گئی، کتاب غائب ہو گئی. لیکن ابو خالد واسطی نے کیا کیا؟ بھائی ذہن تو تھا نا، دماغ تو تھا، یہ پھر جمع کرنا انہیں شروع کیا. لیکن یہ مکمل نہیں کر پائے تھے کہ بیچارے ہجری 150 میں، ظاہر اتنا دیکھی تھی، زیادتیاں دیکھی تھی، سب دیکھی تھی، ان کا انتقال ہو گیا. ہجری 150 کے بعد یہ گروہ باقی رہا، اس گروہ کو کہا جانے لگا زیدیہ، اور یہ بھی اپنے آپ کو زیدیہ کہتے، سمجھ گئے نا گروہ، اس کا زیدیوں سے کوئی تعلق، وہ جو زیدی سادات ہیں نا وہ الگ، اور زیدیہ فرقہ بالکل، سمجھ میں آ گئی بات؟ تو زیدیہ فرقہ وجود میں آئے کہ یہ زیدی ہیں، یعنی یہ وہ زیدی ہیں، زیدیہ فکر والے، یہ زیدیہ فرقہ. تو یہ زیدیہ فرقہ ہمیشہ لڑتا رہا، یہ وہاں سے نکلے، عراق سے نکلے، شمالی افریقہ کو انہیں اپنا مرکز بنا لیا، اور کیونکہ شمالی افریقہ میں زمین ہموار تھی، ادریسیوں کی حکومت تھی نا شمالی افریقہ میں، ادریسی یعنی امام حسن علیہ السلام کی اولاد میں سے تھے نا ایک ادریس، امام حسن کے پر پوتے تھے جناب ادریس، ان کے بارے میں نے پورا اشرف یہاں پڑھا ہے، چلو کچھ یاد ہے نہیں ہے، بہرحال میں نے آپ کو یاد دلا دیا کہ پڑھ چکا ہوں اس موضوع پہ. وہ ادریسی حکومت تھی، پھر ادریسی کے بعد پھر وہ فاطمی حکومت وہاں پہ قائم ہوئی، مختلف حصوں میں تقسیم ہو کر، وہ فاطمی حکومت تو بہت ہی مضبوط قائم ہوئی تھی. تو وہاں زمین ہموار تھی، یعنی اہل بیت کے چاہنے والے تو تھے نا، وہاں ان زیدیہ فرقے نے خوب قاقت پکڑی اور 3-4 ملکوں پہ اپنی حکومت قائم کر لی، جس میں اب تک جو قائم ہے وہ کون سی؟ یمن. بے شک وہ زیدی فقہ کے حساب سے حکومت نہیں ہے، لیکن اکثریت اور اختیار اور اقتدار انہی لوگوں کا، یعنی زیدیہ فرقے کا ہے. یہ زیدیہ فرقہ، یوں زیدیہ فرقہ وجود میں آیا. جب انتقال ہو گیا تو کچھ ادھر ادھر سے زیدیہ کے پاس معلومات تھیں، ادھر سے جمع کر لیا، ادھر سے جمع کر لیا، لیکن ضرورت تھی نا ایک رہنما کتاب کی، قرآن مجید کے علاوہ. قرآن مجید تو ہے نا بھائی، وہ سارے فرقوں کے پاس ہے، لیکن ایک رہنمائی کی ضرورت تھی. تو کیا کیا انہیں؟ ہجری 360 دوسرا ایک زیدیہ کا عالم میدان میں آتا ہے، عبدالعزیز ابن اسحاق. عبدالعزیز ابن اسحاق، اس نے ابو خالد اس کی طرز پر، اس سے جو معلومات ملی تھی، اس نے پھر یہ دوبارہ کام شروع کیا اور زیدیوں نے اس کا ساتھ دیا. یہ ایک ایک جگہ جاتا تھا جہاں سے معلومات ملے 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 ملے، پھر اس نے ترتیب دی مسند امام زید. اس لیے اس مسند کے بارے میں کہا گیا کہ بھائی پتہ نہیں کہ ساری صحیح ہیں یا غلط، لیکن یہ اس نے ایسی کتاب ترتیب دی ہے کہ آج جہاں بھی چھپ رہی ہے نا، دو ہی حوالوں سے چھپتی ہے، ایک ابو خالد واسطی کے حوالے سے، ایک عبدالعزیز ابن اسحاق کے حوالے سے، جناب زید کی کتابیں. اور اب وہ، اور ایک اور آپ کو مضبوط وہ دے دینا، انگریزوں کی بات زیادہ مانتے ہیں لوگ، سمجھ میں آ رہی بات؟ ہمارا پتہ نہیں سچ بولنے کے جھوٹ بولنے، انگریز تو کبھی جھوٹ بول ہی نہیں سکتا، سچ بول بول کے اس نے پورا ہندوستان کھا لیا، سچ بول بول کے عالم اسلام کا بیڑا غرق کر دیا ہے نا. آج کل ہمارے یہاں سوشل میڈیا بیٹھے چیمپئن تاریاں، وہ انگریز یوں سچا ہے، انگریز ایسا ہے، آپ یہ نہیں کرتے انگریز یہ کرتے. ہاں میں تو کہہ رہا ہوں نا، ایسے سچے پوری دنیا کھا گئے، پوری دنیا کا مال رکھ گئے، ایماندار پورا ہندوستان لوٹ کے یہ ایماندار لے گئے، مسجدوں سے مزاروں سے سونا اتار کے لے گئے، کتنا ایماندار، ہیرے چرا کے لے گئے، خزانے چرا کے لے گئے، ان سے بڑا ایماندار کون ہوگا؟ حفاظت سے رکھے ہوئے ہیں، جب آپ کے یہاں اچھے لوگ آئیں گے تو ان کو دے دیں گے، ہے نا؟ خدا کا خوف نہیں کرتے تم، دنیا کا سب سے وہی والی بات ہے نا کہ غریب آدمی چوری کرے تو اس کا بیڑا غرق، چوری نہ بھی کرے تو بیڑا غرق، اس پر ظلم ہو جائے تو بیڑا غرق. کیا کہا بھی جج نے، جج نے، پوری پاکستان کے چینل بتا رہے ہیں، میں نہیں بتا رہا، سب بتا رہے ہیں. کیا کہا جج نے اس مظلوم بچی کی ماں کو کہ کوئی تجھے انصاف انصاف نہیں ملنا، صلح کر لے جا کے، خود کہہ رہا ہے تو غریب ہے مر جائے گی، کوئی انصاف انصاف نہیں ملے گا، بچا اپنے آپ کو. یہ جج کہہ رہا ہے تمہارا، ڈوب مرو شرم سے اپنے نظام سمیت، یہ ہو تم، یہ تمہاری حقیقت ہے، سارے چینلز نے چلایا ہے، اخباروں میں آ گیا. جج فریادی سے کہہ رہا ہے صلح کر لے ظالم سے، وہ بڑا آدمی ہے، تجھے انصاف انصاف نہیں ملنا یہاں سے، हम तुझे इंसाफ नहीं देंगे, गरीब आदमी मर जाएगी, तेरा शौहर भी गरीब, मर जाओगे तुम, जाओ। धमकी, रोब, समझ में आया? ये है आपके सिस्टम की, ये आप आईना देखें, आप देख भी नहीं सकते क्योंकि आप अपना मकरूह चेहरा भी नहीं देख सकते उस आईने में। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। चलिए, तो जो बात कर रहा था कि जर्मनी के सबसे बड़ा कोई किताब खाना, वो नाम हम तो मुझे याद नहीं रहा, अब वो जो फारसी में नाम लिखा हुआ है ब्रुकलेमेन, अब वो फारसी का तलफ़ुज़ आप जानते हैं बड़ा अजीब ही होता है, अब असल में पता नहीं ब्रुकलेमेन नाम है क्या नाम है उसका, मुझे तो नहीं मालूम मुहक्किक है, लेकिन को मैंने फारसी हवाला देखा तो ब्रुकलेमेन लिखा हुआ है उसके ऊपर, अजीब साहब मैं समझ गया कि यह इंग्लिश में कुछ और ही होगा, लेकिन फारसी में लिखते हैं तो उसका बिल्कुल ही तलफ़ुज़ है ना बिल्कुल ही अलग ही हो जाता है, आइंस्टाइन पता नहीं क्या बन जाता है फारसी में। तो वो फिर मैंने देखा तो उसने पूरा मखतूते जनाब जैद के हाथ के लिखे हुए, जनाब अबू खालिद वास्ती के हाथ के लिखे हुए, अब्दुल अजीज इब्ने इसहाक के हाथ के लिखे, जर्मनी में मौजूद हैं, जिसके पूरे हवाले मेरे पास मौजूद है, मैंने क्या जर्मनी भाई, लेकिन उसके किताब खाने का नाम, उस मुहक्किक का नाम, उसके हवाले सब ने जगह जगह दिए, और फिर मान लिया कि देखिए अंग्रेज़ कह रहा है अब तो मान लें, तो मैं भी आपसे कह रहा हूँ मेरी बात ना मानना, अंग्रेज़ कह रहा है अब तो मान लो भाई। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। ख़त्म किया मैंने आज यहीं पर। तब वो मसनद दो नामों से आज तक छापी जा रही है, अभी जो आखिरी बिल्कुल छापी गई वो उर्दन से छापी गई, यानी जितना दबाना चाहा। और फिर मैंने आपसे अर्ज़ किया कि सेहरा कहाँ जा रहा है, किसके सर जा रहा है, ना आप हौसियों को जान सकते थे, ना आप जैदियों के क़याम को जान सकते थे, सीधी बात कर रहा हूँ आपसे, सिवाय उन लोगों के जिन अबवाब में तहकीक करते हैं, पहले भी करते थे भाई, वो तो मैंने अर्ज़ कर दिया, तहकीक करने वाले जैदियों पे करते रहे, हौसियों पे करते कर रहे थे, सदियाँ गुजर गई लोगों को, आवाम उन्नास तक ये चीज़ नहीं पहुँच रही थी, ये किसका एहसान, ये इनकलाब इस्लामी जिसने दुनिया में छांट छांट के जहां भी कोई इनकलाबी आलिम कोई हस्ती गुजरी उसको निकाल दिया, बाहर निकाल के ले आए। आप काजी नूरुल्लाह शौस्त्री के मज़ार को सिर्फ तीन रोज़ा मजालिस से जानते हैं भाई, मैं जा चुका हूं कई बार, वहां जो आते हैं ना वो मजालिस के लिए आते हैं, ये भी बड़ी बात है कि मजलिस की वजह से वो अभी तक है हमारे हाथ में, बाकी जो वहां पर होता है मैं नहीं कहूँगा, खुद जाके देख लीजिएगा, मैं कहूँगा तो ये सारे पीछे पड़ जाएंगे, है ना, हो ये कह दिया ये कह दिया, वो सारी दुनिया वहाँ देख रही है कि क्या हो रहा है, हसन जफर नहीं बोले, दुनिया में तमाशा बने, हमारा मौलवी ना बताया हमें कि क्या तमाशा बन रहा है। खैर अब ये बातें तो वहाँ तक जानी है हिंदुस्तान, वो भी जानते सब जानते और मुझे भी जानते कि मैं रुकने वाला हूँ नहीं, है ना, मैं तो ऐसे ही बोलता रहता हूँ, जानते, लेकिन अब वहाँ कितनी इसके ऊपर हो रही है रिसर्च, आपके आलिम आपकी ज़मीन के ख़ानदान इज्तिहाद के और दीगर नासरुल मिल्लत, वो अलग ख़ानदान इज्तिहाद से ताल्लुक़ नहीं, वो खानवादे नासरुल मिल्लत कहलाता है, उनके जद मीर हामिद मूसवी जिनकी अबकातुल अनवार, उसके ऊपर वहाँ रिसर्च हो रही है, वहाँ उनके ऊपर किताबें लिखी जा रही हैं, हज़रत गुफरान माप के नाम से वहाँ मौसिसा बन गया, मौसिसा यानी फाउंडेशन बन गई, गुफरान माप मौसिसे गुफरान माप यानी गुफरान माप फाउंडेशन, जिसके तहत सेमिनार करा रहे हैं, दुनिया भर से उलमा को बुला रहे हैं, वो वहाँ बैठ के कुम में मशहद में और दुनिया को बता रहे हैं कि गुफरान माप कौन था, नासरुल मिल्लत कौन था, वो बता रहे हैं बैठ के जो काम हमारा था। यहाँ तो आलिम का जिक्र करो तो लोग मंडली से उठ के भाग जाते हैं, पता नहीं क्या लेके बैठ गए, समझ गए, ये किसका इनकलाब इस्लामी ना होता हमें अपनी शख्सियतों के बारे में भी नहीं मालूम होता, इतना तो मान लो, अच्छे बुरे तो हर जगह है, वहां भी हैं यहां भी हैं, हर जगह, कौन सा मुल्क है जहां अच्छे बुरे नहीं कहूँ, वो लोग ऐसे बोलेगा अरे जैसे भी गए लोग, ये तो देखो कि तहकीकी काम, तहकीकी काम। जब जैद के शहादत की खबर आई, अभी मैंने क्या अर्ज किया आपसे, तो मासूम ने क्या फरमाया, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, और फिर फरमाते हैं कि अल्लाह जैद पर अपनी रहमतें नाजिल करे, फिर फरमाते हैं जैद के कातिलों पे अल्लाह लानत करे। जब इमाम जनाब जैद के कातिलों पे लानत भेजो, गिरिया गिरिया करे, गिरिया करे, क्या मकाम होगा जैद का, किस मंजिल पर होंगे जनाबे जैद? बड़ा तंज करके आपस में भी कभी कभी, अभी वैसे नहीं, कभी कभी मैंने देखा, अरे जैदी है भाई, क्या मतलब जैदी है? मैं नहीं हूँ जैदी, आप ख्याल रखिएगा, लेकिन मैं जानता हूँ कि जैद कौन है, मैं जानता हूँ ना जैद कौन है। क्या तहकीर के अंदाज में, वो होरा के बेटे कनीज, अहले बैत अलैहिस्सलाम ने कनीजों को मकाम क्या दिया जानते हो? क्या मकाम दिया है फिजा को? क्या मकाम दिया है? कनीज है ना जनाब फिजा, अम्मा फिजा, हसनैन क्या कहते हैं उनको? अम्मा फिजा। ज़ैनब उम्मे कुलसुम क्या फरमाती है उनसे? अम्मा। अजीब है, अजीब है, बजाय दुनिया को जवाब दो, खुद ही मशकूक हो रहे हो तो फिर दूसरा क्या करेगा? दूसरा तो उससे आगे जाएगा ना। शीरी कनीज है, कौन है? कनीज है ना। हुसैन ने क्या मकाम दे दिया उसको? वाकई करबला मुकम्मल ही नहीं होता जब तक इन अय्याम में शीरी का जिक्र ना कर दिया जाए। खबरदार, खबरदार, दुनिया के प्रोपेगेंडे में मत आना। ये वो कनीजें हैं कि बेशक कनीजों के गोल में थी, लेकिन अल्लाह जानता था कि इनमें कौन कितनी बाइफत बाइस्मत पाकबाज है, लिहाजा अल्लाह ने उन कनीजों के गोल में से इन पाक बीबियों का इंतखाब किया, जैसे हाजरा, जैसे फिजा, जैसे होरा, जैसे जनाबे नरजिस खातून, जैसे जनाबे गरबिया या मगरबिया नाम था एक, जैसे वो जिनको उम्मुल वलद कहा जाता है, आइम्मा ताहिरीन के अक्सर इमामों में से अक्सर की वालदा क्या है? उम्मुल वलद है, कनीज है। ये पाक बीबियां के अल्लाह ने उनका इंतखाब किया। मैंने मिसाल दी ना शीरी की, जनाबे शहरबानों की कनीज है ना, हुसैन है हुसैन। जनाबे शहरबानों का इंतकाल हुआ, बुलाया, ज़ादेरा कत ज़मीन भी देते हैं तुम्हें, जाओ तुम आज़ाद हो, तुम शहरबानों की कनीज थी, वो अब दुनिया में नहीं, तुम आज़ाद हो। कदमों में बैठ गई, मौला मैं बच्चों की खिदमत करूँगी, मैं आपकी कनीज, मुझे जुदा मत कीजिए, अपने कदमों से जुदा ना कीजिए। हुसैन का इशार है कि नहीं, शीरी मसले है इसी में कि अब तुम जाओ, अब तुम आज़ाद। क्या करे शीरी, बस बेचारगी से कहती है ठीक है मौला आपका हुक्म है मैं चली जाऊंगी, मगर मौला एक वादा कीजिए, एक बार जिंदगी में एक बार मेरे मेहमान जरूर बनेंगे। होती है ना ख्वाहिश भाई, आप भी जानते हैं मैं भी जानता हूं, मैं कभी लंबे सफर पे जा रहा होता हूं, मेरे साथ कोई होता है, वो ख्वाहिश करता है कि आगा साहब ये यहाँ से 10-12 किलोमीटर दूर मेरा गांव है, चलेंगे हमारे साथ चाय पियेंगे, हमारे गांव वाले खुश हो जाएंगे। तो यकीन जाने मेरा दिल खुश होता है, मैं कहता हूँ चलो, और वाकई में जाके उनकी खुशी का आलम देखता हूँ, वो कितने खुश होते हैं गाँव, पूरा गांव जमा हो जाएगा कि आगा साहब आएगा, हल मेरी हैसियत क्या है, मैं हूँ क्या? हमेशा कहता हूँ एक ज़मीन पर रेंगने वाले हकीर, रेंगने वाले कीड़े मकोड़े से ज़्यादा मेरी हैसियत नहीं है, पता नहीं कितने आए मुझ जैसे चले। लेकिन मैं आपको समझा रहा हूँ कि दुनिया में है ना ये कायदा कि कोई ऐसा आदमी बेचारा जो आपके साथ काम करता है वो कितना खुश हो जाएगा कि एक बार मेरे घर ले आ जाइए, और घर पे फ़ोन कर रहा है कहते यार कर लो भाई ये चीज़ तैयार कर लो, आगा साहब मिर्चे नहीं खाते, आगा साहब फलाने खाना थे। मुझे खुशी होती है ना कि अगर मेरे जाने से इसका ख़ानदान खुश हो रहा है, इसका गाँव खुश, चलो भाई थोड़ी देर में क्या हरज है, पूरी दुनिया में तो घूमते फिरते हो, चलो भाई यहाँ भी होली है ऐसा। अब समझ गए आप नफ्सियात, कि नफ्सियात क्या होती है। अब शीरी कहती है मौला एक बार मेरे मेहमान बन जा। ये इसलिए समझा रहा हूँ कि बाज लोग इन रिवायात पे शक करते हैं, ये कैसे हो? भाई होता है, हमें मालूम है क्या होता है, ऐसे ही होता है। तो मासूम ने चंद सानिये सोचा, मैंने कहा, मैं कहता हूँ कि सोचा नहीं, शायद इमाम कोई मंजर देख रहे हैं, कोई मंजर देख। चंद सानी के बाद फरमाते शीरी तुझसे वादा रहा, एक बार जरूर तेरा मेहमान बनूंगा। मौला नहीं, मेरी बात पूरी नहीं हुई। मौला आले रसूल के साथ, खानदान के साथ, शहजादियों शहजादों के साथ मुझ गरीब की, मुझ कनीज की इज्जत हो जाएगी। फिर चंद सानिये कुछ सोचा हुसैन ने, बल्कि यूं कहूं दोबारा कि शायद कोई मंजर और देखा हुसैन। और फिर उसके बाद फरमाते शीरी, वादा रहा सबके साथ तेरा मेहमान बन। लेकिन शीरी देख, बस एक बात का ख्याल करना, एक बात याद रखना, ऐसा ना हो हम तेरे मेहमान बन जाएं, मेहमान बनने के लिए आए और तू पहचाने ही नहीं। हैरान हो गई, मौला ऐसा हो सकता है, मैं आपकी कनीज आपको ना पहचानू। खैर ऐलान हो गया हरम में कि शीरी जा रही है, जिसको खिलत देना है दे, इनाम इकराम से नवाज रहे खिलत दे रहे। और उस जमाने का कायदा था, हमारे यहाँ भी कुछ अरसे पहले तक कायदा था, कि जब किसी ऐसे खानवादे में जाते हैं जहाँ बहन बेटी या इनसे मुलाकात हो, तो यकीन जानिए एक फितरी सी बात होती थी कि चादर लेके ज़रूर जाते थे। है? क्या हो, बहन को चादर का तोहफा दो, बेटी को चादर का तोहफा दो, बहन या और कोई अजीज है, चादरें लेके जाते थे। बल्कि कहीं घूमने फिरने जाते तो वहाँ से चादरें ज़रूर लाते थे ना, दो तीन। हम ऐसे मकामात पे गए, बड़ी चादरें नज़र आईं, कढ़ी हुई चादर, चलो भाई ले चलो, बच्चों के लिए ले चलो, ख़ानदान वालों को एक एक चादर दे देंगे ना, तो वो खुश हो जाती थी बच्चियाँ कि हमें चादर मिली। अब आज डर लगता है, पता नहीं खुश होंगी या लड़ने लग जाएंगी, चादर वादर दे दी तो, है ना। ऐसा ज़माना आ गया कि नहीं आ गया? ज़ैनब की बेचादरी को रोते हो और फिर ढीट बन के कहते बेपर्दा, बेपर्दगी के बारे में दलील कहते थे, बीबियां भी तो बेपर्दा बाजारों में गई थी, उनकी चादरें यजीदियों ने उतारी थी, उनकी चादरें शिमर ने खींची थी, इब्ने ज़ियाद था उनकी चादरें खींचने वाला, इब्ने साद था उनकी चादरें छीनने वाला। क्या कहना चाहती हो अपने मर्दों को, किसने उतारी तुम्हारी चादरें? समझते हो आवाज दब जाएगी मेरी, मैं कुछ बोलूंगा नहीं। खुदा की कसम, जब तक अल्लाह ने बोलने की ताकत दी है बोलता रहूंगा। इन चीजों के खिलाफ कोई नहीं रोक सकता मुझे, ये सच है, ये सच है, ये सच है, यही सच है जो मैं बोल रहा हूं। चादरें चादरें, हर कोई चादरें लेकर आ रहा है। हैरान हो गई शीरी, मौला मैं इतनी चादरों का क्या करूं? एक ठंडी आह भर के हुसैन ने कहा, ले जा शीरी, शायद किसी दिन काम आ जाए। चली गई शीरी कूफे से फासले पे, काफी फासले पे, बुलंद मकाम पे टीले पे घर बना के रहती है, इसलिए रिवायतों में किले शीरी के नाम से मशहूर हो गया, शीरी का किला। बड़ी इज्जत है शीरी की, आसपास की आबादियों में क्यों सब जानते हैं कि आले रसूल की कनीजी से आजाद होकर आई। और शीरी ने सबको यह भी बताया है कि याद रखना, मेरे मौला हुसैन ने मुझसे वादा किया है, यकीन करो मेरी बात का, एक दिन मेरा मौला भी मेहमान बनेगा और रसूल जादिया भी मेरी मेहमान बने। दिन महीनों में, महीने सालों में बदले, जमाना गुजरता गया, शीरी की बेचैनी बढ़ती गई, आखिर वो जमाना आया जब आने जाने वाले काफिलों से शीरी को मालूम हुआ कि हुसैन ने मदीना छोड़ दिया। इराक का इरादा है, इराक का इरादा है हुसैन का। खुश हो गई शीरी, दौड़ गई बस्ती में, बीबियों में ना कहती थी मेरा मौला आएगा, मेरी बीबियां शहजादियां भी साथ हैं, तैयारियां करो आले रसूल के इस्तकबाल की, हम बस्ती से बाहर निकल के आले रसूल का इस्तकबाल करें। अब मैं यूं ही मंजर कशी कर सकता हूं कि सजावट के सामान हो रहे होंगे, घरों को सजाया जा रहा होगा, शीरी हुजरे सजा रही होगी, ये मेरे मौला हुसैन का हुजरा होगा, ये मेरे शहजादे अली अकबर का, ये मेरी शहजादियों ज़ैनब उम्मे कुलसुम का, यही मैं चश्मे तसव्वुर से देख सकता हूँ। बस अज़ादारा ने हुसैन बेचैनी बढ़ी और महीने गुजरे, फिर अजीब अजीब खबरें आई। खबरें तो आएंगी ना, रास्ता है कूफे से आने जाने का, रास्ता है काफिले आ रहे जा रहे, मगर किसी खबर पे यकीन नहीं करती थी, किसी खबर पे यकीन नहीं करती थी शीरी। क्यों? वो तो एक बात जानती थी कि इमाम का वादा है, इमाम का वादा है, मेरे इमाम ने वादा किया है, मेरा इमाम जरूर आएगा। उसके बाद तो ये हालत हो गई थी कि कूफे से आने वाले रास्ते पे बैठ जाती थी, सुबह से शाम तक घर आने जाने वाले काफिले को देखती थी कि कोई तो मेरे मौला का काफिला होगा। एक शाम ऐसे ही वापस आई है, रात तारीख हुई, किले के दरवाजे बंद हुए, अपनी आरामगाह में चली गई। कुछ देर गुजरी थी, गुलाम कनीजे हाजिर हुए, दक्कुल बाप किया, कहती है क्या मसला इस वक्त पेश आया? का मालिकन क्या अर्ज करें, कूफे के सिपाही, सरकार के सिपाही दरवाजे पे खड़े हैं, कुछ बागियों के सर हैं उनके हाथों में, कैदियों की अच्छी खासी तादाद है, उन कैदियों में अक्सरियत खवातीन की और बच्चों की है, रात तेरे किले में गुजारना चाहते हैं, सुबह यहां से रवाना होंगे। इतना सुना खुद चली आई, दरवाजे खुले, अब जो मंजर देखा, रात की तारीकी में जो नजर आया, एक तरफ सिपाही, उनके हाथों में नेजे, नेजों पे शोहदा के सर, एक तो रात का वक्त, दूसरे खून में तर, कैसे पहचाने, और फिर ये कि कोई दिमाग में ऐसी बात ही नहीं, लिहाजा फौरन रुख फेरा, दूसरी जानिब क्या देखा, बीमार और लागर जवान, जंजीरों से जकड़ा हुआ, तोके गराबार गले में, तरस आ गया शीरी को उस जवान को देख के। तीसरा मंजर और ज्यादा दर्दनाक था, बीबियां सरों पर चादरें नहीं, हाथ पसे पुष्ट बंधे हुए, लेकिन समझ गई शीरी कोई बहुत ही मौजिस खानदान है जिसने अपने बालों से अपने चेहरों का पर्दा किया है। दरवाजे खुलवा दिए, आओ मेरे किले में रात गुजार लो, हुजरे खोल दिए गए, सिपाही हुजरों में चले गए। क्या देखा शीरी ने कि कैदी वही सहन में दीवार से लग के बैठ गए। समझ गई शीरी इन पे बहुत जुल्म हो रहा है, गई सिपाही के पास, देखो मेरा घर है, इतनी इजाजत दे दो, रात भर के लिए इनके लिए भी हुजरे खोल दूं, इनके हाथ खोल दूं। कहा मैं कोई एतराज नहीं, तेरा घर है। आई, आने के बाद कैदियों से कहती है देखो मैंने इजाजत ले ली, कनीजों को बुलाया, कहा इनके हाथ खोलो, इनके हाथ खोलो। बीबियों के हाथ खोले गए, कहती है देखो जब तक मेरे घर में हो, जो खिदमत हो सकती है मैं तुम्हारी करूंगी, मैंने अपने मौला से सुना है कभी कैदियों को अजियत ना दे, कभी कैदियों को अजियत ना देना। लाई वो हुजरे जो हुसैन के लिए सजाए थे, वो हुजरे जो ज़ैनब के लिए सजाए थे, वो हुजरे जो अब्बास अली अकबर के लिए सजाए थे, इन बीबियों के लिए खोल दिए। खाने का हुक्म दिया, ग़िज़ा की तैयारी का हुक्म देती है, कहती है बेफिक्र रहो, जब तक मेरे घर में हो हर खिदमत तुम्हारी करूंगी। चलने लगी, एक बीबी ने कहा शीरी एक काम करेगी, एक बात मानेगी। कहा जो मेरे अख्तियार में है मानूंगी, बताओ क्या चाहती हो। कहा देख रात भर के लिए हमारे वारिसों के सर हमें दिलवा दे, शायद तेरी बात मान ले, तेरा घर है। शीरी कहती है मैं कोशिश करती हूं। आई सिपाहियों के पास, देखो मेरा घर है, कहीं नहीं जाते, रात भर के लिए नेजे जिन पे इनके मक्तूलीन के सरें दे दो, रात भर के लिए। सिपाहियों ने कहा ले जाओ, हमें चैन से सोने दो। वो सर गुलामों ने, कनीजों ने उठाए, वो नेजे लेकर आए, बीबियों के हवाले किए। हैरान रह गई शीरी, अपने वारिसों के सर पाने के बाद भी कोई बीबी रोती नहीं थी,
अरे कैसे रोएगी, भूल गए आप जब कोई बीवी अपने वारिस को रोती थी ताजियानों से मारा जाता था, कोड़े बरसाए जाते थे, कोई बीवी नहीं रोती। हैरान हुई शीरी, वापस मुड़ी, फिर उस बीवी की आवाज आई, शीरी एक बात और मानेगी। वापस पलटी शीरी, बीवी मैंने कहा जो मेरे बस में है मानूंगी, अब बता क्या चाहती। का शीरी तेरा घर है, तेरा घर है, इतनी इजाजत दे दे कि आहिस्ता आहिस्ता रो ले अपने वारिसों को, आहिस्ता आहिस्ता रो ले शीरी, जब से ये कत्ल किए गए हमें रोने की इजाजत। जब से ये कत्ल किए गए हैं हमें रोने की इजाजत नहीं है शीरी। शीरी कहती है जी भर के रो, कोई पाबंदी नहीं, मेरा घर है, जी भर के रो। हाँ सुनो, जब गिरिया करो अपने मख्तूलीन का तो मेरी एक हाजत है, दुआ करो मेरी हाजत पूरी हो जाए। मैंने सुना है अपने मौला से कैदियों की दुआएं दूसरों के हक में जल्दी कबूल होती हैं। उस बीबी ने कहा शीरी मुनासिब समझेगी तो बताएगी, क्या हाजत है। कहा हाँ हाँ क्यों नहीं। अरे बीबी ओ मेरा मौला हुसैन रास्ते में, मेरी शहजादियां ज़ैनबो में कुलसुम रास्ते में है, अरे दुआ करो खैर से मेरे मेहमान मेरे पास। उस बीबी ने कोई जवाब ना दिया। शीरी वापस मुड़ी जाने के लिए, कानों में आवाज आई, हाय मेरा माँ जाया हुसैन। तड़प उठी शीरी, फिर वापस पलटी, ओ बीबी सब रोए, तुझे रोने की इजाजत नहीं, और देख ये नाम लेके मैं तुझे बिल्कुल रोने नहीं दूंगी, ये नाम लेके न रो। अगर तेरे मक्तूल का कोई भाई था उसका नाम ले ले, उसका नाम ले ले। वो बीवी कहती है शीरी कबूल है। इधर शीरी पलटी, कानों में आवाज आई, हाय मेरे अब्बास का भाई। फिर वापस पलटी शीरी, ओ बीवी ये नाम लेके भी नहीं रोने दूंगी, अगर तेरे मक्तूल का कोई बेटा था उसका नाम ले ले, ये नाम ना ले। वो बीबी कहती है कबूल। इधर शीरी पलटी, उधर आवाज आई, मेरे अली अकबर का बाबा। अब शीरी से न रहा गया, वापस पलटी, उस बीबी के सामने दो जानू बैठ गई, दोनों हाथ बांध कर कहती ओ बीबी जब से तू मेरे घर में आई है मेरे दिल को करार नहीं है, मेरे दिल को करार नहीं आता। अरे बीबी तूने अपना तारुफ नहीं कराया, तू है कौन, कहाँ की रहने वाली है, तेरे साथ क्या हादसा हो गया, तेरे साथ क्या सानहा हो गया। बीबी ये तू जितने नाम लेती है मेरे मौला के घर, ये जितने नाम तू लेती है मेरे मौला के घर वालों के नाम हैं, आखिर मुझे बता तू है कौन। कोई जवाब नहीं देती बीबी, बहुत इसरार किया शीरी ने, जब जवाब ना मिला तो कहती अच्छा मैं तुझे तेरे मक्तूल की कसम देती हूँ बता, तुझे तेरे हुसैन की कसम देती हूँ बता तू कौन है। बस अब ज़ैनब के जब्त के बंधन भी टूट गए, चेहरे से बाल हटा कर कहा शीरी भूल गई ना, मेरे भाई ने यह भी तो कहा था शीरी ऐसा ना हो हम तेरे मेहमान बन जाएं और तू पहचान भी ना सके। बस इतना सुनना था, शीरी ने पछाड़े खाने शुरू की, सीना पीटती है, मुंह पीटती है, सर पीटती है, ए शहजादी ये किस आलम में देख रही हूँ, अरे ये क्या हो गया, क्या हादसा हो गया, मेरा मौला हुसैन कहाँ है, अब्बास कहाँ है, अली अकबर कहाँ है, कासिम और मोहम्मद कहाँ है। एक एक का नाम लेती जाती थी शीरी, पूछती जाती थी, ज़ैनब ने शीरी का हाथ थाम के कहा बस कर शीरी बस कर, अरे किस किस का नाम लेगी, भरी सरकार लुटा कर आई है ज़ैनब, सबको गंजे शहीदा में सुला कर आई है ज़ैनब, कुछ नहीं बचा शीरी, कुछ नहीं बचा, कोई नहीं बचा मर्दों में सिवाय तेरे इमाम, ये जो जंजीरों में जकड़ा हुआ है यही तेरे वक्त का इमाम सैयद सज्जाद है। शीरी अपने मौला से मिलेगी, मुलाकात करेगी, वो देख वो जो सबसे बुलंद नेजे पे सर है वही तो तेरे मौला हुसैन का सर है। सरो सीना पीटती जाती है, चिल्लाती जाती है, जानिबे नेजा जा रही है चिल्लाती हुई, ए मेरे सैयदो सरदार, ए मेरे आका, ए मेरे मौला, खूब वादा निभाया है, खूब मेरे मेहमान बने हो, खूब मुझे शरफ है मेजबानी बख्शा है। अरे मैं आज ही के लिए जिंदा रह गई थी कि ज़ैनब उम्मे कुलसूम मेरी मेहमान बने और उनके सरों पर चादर।